खुले आँख सुन अल्लाह कहते खुले आँख सुन अल्लाह कहते।
الحمدللہ رب العالمین الصلاة والسلام علی اشرف الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ نبی اکرم شفیع معظم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جو شخص مجھ پر دن بھر میں 50 مرتبہ درود پاک پڑھے گا کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا یعنی ہاتھ ملاؤں گا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ۔ آئیے سنیے تلاوت کلام پاک۔
أعوذ بالله من الشيطان الرجيم
میں اللہ تعالیٰ کی پناہ میں آتا ہوں شیطان مردود سے۔
بسم اللہ الرحمن الرحیم
اللہ کے نام سے شروع جو نہایت مہربان رحم والا۔
وَهَذَا صِرَاطُ رَبِّكَ مُسْتَقِيمًا
اور یہ تمہارے رب کی سیدھی راہ ہے۔
قَدْ فَصَّلْنَا الْآيَاتِ لِقَوْمٍ يَذَّكَّرُونَ
ہم نے آیتیں مفصل بیان کر دی نصیحت ماننے والوں کے لیے۔
لَهُمْ دَارُ السَّلَامِ عِندَ رَبِّهِمْ وَهُوَ وَلِيُّهُمْ بِمَا كَانُوا يَعْمَلُونَ
ان کے لیے سلامتی کا گھر ہے اپنے رب کے یہاں اور وہ ان کا مولا ہے، یہ ان کے کاموں کا پھل ہے۔
وَيَوْمَ يَحْشُرُهُمْ جَمِيعًا يا معشر الجن قد استكثرتم من الإنس وقال أولياؤهم من الإنس ربنا استمتع بعضنا ببعض وبلغنا أجلنا الذي لنا
اور جس دن ان سب کو اٹھائے گا اور فرمائے گا اے جن کے گروہ تم نے بہت آدمی گھیر لیے اور ان کے دوست آدمی عرض کریں گے اے ہمارے رب ہم میں ایک نے دوسرے سے فائدہ اٹھایا اور ہم اپنی اس میعاد کو پہنچ گئے جو تو نے ہمارے لیے مقرر فرمائی تھی۔
قال النار مثواكم خالدین فیها الا ما شاء اللہ ان ربک حکیم علیم
فرمائے گا آگ تمہارا ٹھکانہ ہے، ہمیشہ اس میں رہو مگر جسے خدا چاہے، اے محبوب بے شک تمہارا رب حکمت والا علم والا ہے۔
وَكَذَلِكَ نُوَلِّي بَعْضَ الظَّالِمِينَ بَعْضًا بِمَا كَانُوا يَكْسِبُونَ
اور یوں ہی ہم ظالموں میں ایک کو دوسرے پر مسلط کرتے ہیں بدلہ ان کے کیے کا۔
يا معشر الجن والإنس ألم يأتكم رسل منكم يقصون عليكم آياتي وينذرونكم لقاء يومكم هذا
اے جنوں اور آدمیوں کے گروہ کیا تمہارے پاس تم میں کے رسول نہ آئے تھے تم پر میری آیتیں پڑھتے اور تمہیں یہ دن دیکھنے سے ڈراتے۔
قالوا شہدنا علی انفسنا وغرتهم الحیاۃ الدنیا وشہدوا علی انفسهم انہم کانوا کافرین
کہیں گے ہم نے اپنی جانوں پر گواہی دی اور انہیں دنیا کی زندگی نے فریب دیا اور خود اپنی جانوں پر گواہی دیں گے کہ وہ کافر تھے۔
ذلك ان لم يكن ربك مهلك القرى بظلم واهلها غافلون،
یہ اس لیے کہ تیرا رب بستیوں کو ظلم سے تباہ نہیں کرتا کہ ان کے لوگ بے خبر ہوں۔
وَلِكُلٍ دَرَجَاتٌ مِّمَّا عَمِلُوا،
اور ہر ایک کے لیے ان کے کاموں سے درجے ہیں۔
وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ،
اور تیرا رب ان کے اعمال سے بے خبر نہیں۔
وَرَبُّكَ الْغَنِيُّ ذُو الرَّحْمَةِ،
اور اے محبوب تمہارا رب بے پرواہ ہے رحمت والا۔
اِن يَشَأْ يُذْهِبْكُمْ وَيَسْتَخْلِفْ مِن بَعْدِكُمْ مَا يَشَاءُ كَمَا أَنشَأَكُمْ مِن ذُرِّيَّةِ قَوْمٍ آخَرِينَ،
اے لوگو وہ چاہے تو تمہیں لے جائے اور جسے چاہے تمہاری جگہ لائے جیسے تمہیں اوروں کی اولاد سے پیدا کیا۔
صدق اللہ العظیم۔
اللہ کریم نور قرآن سے ہمیں منور فرمائے، اور کیا اللہ تبارک و تعالی نے مجدہ جان فضا جو ہے وہ عطا فرمایا ہے ان آیات میں۔ وَرَبُّكَ الْغَنِيُّ ذُو الرَّحْمَةِ، تمہارا رب جو ہے وہ غنی بھی ہے اور رحمت والا بھی ہے۔ ذو الرَّحْمَةِ، اللہ اکبر اللہ اکبر۔ مصدر جو ہوتا ہے نا، مصدر، مصدر کے اندر اپنی ہی معنویت ہوتی ہے۔ رحمت ان کو گرامیٹکلی اگر آپ دیکھیں گے تو یہ مصدر ہے، اسی سے رحیم بنے گا، اسی سے آگے چل کے رحیم بنے گا، ٹھیک ہے جی، اور اسی رحمت مصدر سے رحمان بنے گا، ٹھیک ہے۔ بہرحال جو مدنی چلے کے ناظرین بات ہے وہ یہ ہے کہ اللہ تبارک و تعالی بڑا مہربان ہے، رحمان الدنیا والآخرہ ہے، دنیا اور آخرت میں رحمت کرنے والا ہے اور غنی بھی ہے۔ تو ہمیں اس کریم سے لو لگا کے رکھنی چاہیے جو مہربان بھی ہے اور غنی بھی ہے، بلکہ غنی کرنے والا بھی ہے۔
ماشاءاللہ،
اللہ تبارک و تعالیٰ سے بندہ جو ہے وہ لو لگا کے رکھے گا تو انشاءاللہ اس کی برکتیں پائے گا انشاءاللہ۔
مان بھائی، یہاں پر غنی اور رحمت کا بڑا گہرا تعلق بھی ہے۔
جی جی،
یعنی غنی تو بے پرواہ ہے لیکن پھر بھی اپنے بندوں پر رحم فرمانے والا ہے، وہ کسی کا محتاج نہیں ہے لیکن اپنے بندوں پر ایسی نوازش کرنے والا ہے کہ وہ اپنے بندوں کو بخش دیتا ہے۔ تو یہ غنی کا لفظ اور ذو الرحمہ کا لفظ، اس میں کافی تعلق ہے گہرا۔
سبحان اللہ،
ماشاءاللہ،
سبحان اللہ۔ کبھی اس پر بات کریں گے انشاءاللہ کہ مصدر کے اندر کیا معنویت ہوتی ہے، مصدر کے اندر کیا معنویت ہوتی ہے، یہ ایک تھوڑی مشکل بات ہے لیکن یہ کریں گے۔ اس مشکل میں لطف بہت ہے۔ آپ کہیں نا بھائی فلاں بندہ انصاف کرتا ہے تو کہیں گے کہ زید عادل، بھی زید بڑا عدل کرنے والا ہے۔ اور جب آپ نے وہ زید کی جو انصاف کرنے کی جو ایک اس کی صفت ہے، کوالٹی ہے، اس کو بڑھا چڑھا کر بیان کرنا ہے نا، تو آپ کہیں گے زید عدل، مطلب یہ ہے کہ زید سراپا عدل ہے۔
اللہ
اللہ اکبر، کیا بات ہے۔ تو اس تناظر کے اندر اگر جو ہے وہ دیکھا جائے، ذو الرحمہ، اللہ کریم کیا کمال رحمت فرمانے والا ہے، اور اس کی، اس نے جو رحمت دنیا میں جو ہے وہ اتاری ہے، اور یہ اسی کی اتاری ہوئی رحمت کی برکت ہے کہ جانور جو ہے یہ اپنے بچے کو اپنے پاؤں کے نیچے نہیں دیتا۔ اللہ اکبر، اس پر انشاءاللہ ہم بات کریں گے، رحمت خداوندی عنوان رکھیں گے تو پھر اس پر اس میں انشاءاللہ ہم بھرپور طریقے سے اس کی جو ہے وہ بات کریں گے، اور آپ کو مشکل بات آسان انداز میں سمجھانے کی کوشش کریں گے۔ دیکھیں، ٹرمینالوجی کے کچھ الفاظ ہوتے ہیں، وہ تو ظاہر سی بات ہے ہم بولیں گے، اصلاحی جو الفاظ ہیں بولیں گے، لیکن جو مضمون ہے نا اللہ نے چاہا تو وہ آپ کو سمجھ میں ضرور آ جائے گا۔ قرآن کریم پڑھیں گے اور ترجمہ بھی پڑھیں گے، ساتھ میں تفسیر زیاد الجنان کا مطالعہ بھی کریں گے، تو انشاءاللہ عبرت کے مدنی پھول بھی ملیں گے، اللہ تبارک و تعالیٰ کے فضل و کرم کا بیان بھی جو ہے وہ ملے گا، اور اس کے ساتھ ساتھ جو اللہ تبارک و تعالیٰ نے خوف اپنی ذات سے جو ہے وہ اور اپنی بے نیازی سے ایک خوف کا جو معاملہ بیان فرمایا ہے، اس سے بھی انشاءاللہ اویئرنس ملے گی۔ اور بندے کے اخلاق و اعمال و کردار کے اندر اللہ پاک کی فضل سے ایک بہتری جو ہے یہ آتی چلی جائے گی۔ تو تفسیر سیات الجنان کا مطالعہ بھی کریں اور قرآن کریم پڑھنے کا ہم لوگ معمول بھی بنائیں، اللہ عمل کی توفیق عطا فرمائے۔ پروگرام کا موضوع ہے مخلوق خدا۔ اللہ تبارک و تعالیٰ کی تخلیقات یہ بہت ساری ہیں اور ان کی کیا ہی بات ہے، اس پر انشاءاللہ ہم بات کریں گے۔ آپ کی کالز اور میسیجز کو بھی پروگرام کا حصہ بنائیں گے۔ مخلوق خدا یہ ہمارا پروگرام کا عنوان ہے اور بہت ساری مخلوقات اللہ پاک کی ہیں اور اتنی ہیں کہ بس ان پر تحقیقات ہو ہی رہی ہیں اور نتیجہ یہی ہے کہ ان سب کو پیدا کرنے والا کون ہے؟ اللہ، هو اللہ الواحد القہار،
وہ الخلاق العلیم۔ اللہ اکبر، وہ علم والا ہے اور کیا پیدا کرنے والا ہے۔
جی،
مبالغہ معنی خلق معنی تخلیق میں جو پیدا فرمانے والا ہے
جی،
اس میں بھی مبالغہ کی خلاق ہے اور علیم ہے، اور رب العالمین جل وعلا کی صرف ایک یہ صفت جو صفت خلق ہے یعنی پیدا کرنے والی صفت ہے، صرف اس پر تحقیق ہونا تو یہ جملہ درست صادق آتا ہے کہ زندگیاں ختم ہوئیں اور قلم ٹوٹ گئے، تیرے اوصاف کا ایک باب بھی پورا نہ ہوا۔ اللہ تبارک و تعالیٰ کی صفات، یہ شعر اگرچہ نعت مصطفیٰ صلی اللہ علیہ وسلم کے باب میں لکھا گیا اور وہاں بھی اس کی اپنی ایک معنویت ہے، لیکن اللہ تبارک و تعالیٰ کی صفات جو ہیں ان میں سے جو ایک صفت پیدا کرنے والا ہونا ہے۔ اللہ کریم نے اتنی مخلوقات پیدا فرمائی ہیں کہ لوگ تھک گئے ہیں، اور واقعتاً آج کے اس ایڈوانس دور میں بھی جب ریسرچر ریسرچ کرتے ہیں اپنی تو وہ یہ کہتے ہیں کہ ابھی ہم نے امیزون کے جو جنگلات ہیں ان میں سے ایک بڑا حصہ وہ ہے جہاں تک ہماری رسائی ہو ہی نہیں سکی۔ ہم جانتے ہی نہیں ہیں کہ وہاں اللہ تبارک و تعالیٰ نے کون کون سی مخلوقات کو پیدا کیا ہوا ہے۔ اچھا، جن کے بارے میں ریسرچ ہو چکی اور جو یہ سمجھ میں آ چکے کہ یہ ہے پیدا ہوا ہے، اس کا نام کیا ہے، لوگ ان کے ناموں کے بارے میں یہ بھی تتبع کر رہے ہیں اور اس نے پیدا
تلاش
کی فرما کر تلاش میں ہیں، اور اللہ تبارک و تعالیٰ نے کب کی پیدا فرما کر خود یہ ارشاد بھی فرما دیا، وَهُوَ الْخَلَّاقُ الْعَلِيمُ۔ اور پھر ایک اور بات یہاں پر اگر دیکھیں ہم، اللہ اکبر، یہ تو وہ ہے نا کہ جن کے بارے میں ابھی ریسرچ ہو رہی ہے، ہم ڈھونڈ رہے ہیں، کبھی سائنسدان کسی نتیجے تک پہنچتے ہیں۔ ایک نتیجہ وہ بھی ہے جو بندہ ماضی کے اعتبار سے لے کر بیٹھا ہوا ہے، اور کئی مخلوقات اس میں بھی سائنسدانوں نے رکھی ہوئی ہیں سامنے کہ یہ جانور ہے، یہ مخلوق ہے، یہ آج سے اتنے ہزار سال پہلے اس کا وجود تھا، اب وجود نہیں ہے۔ رب العالمین جل وعلا ارشاد فرماتا ہے، اور کتنی ہی سنگتیں ہم نے پیدا فرما کے ختم کر دیں۔ یہ رب العالمین جل وعلا کی شان ہے کہ وہ مخلوق پیدا فرمانے پر بھی قادر ہے، ان کے ختم کرنے پر بھی قادر ہے، اور وہ ایسا کارساز ہے کہ کب خلاق کے ساتھ ایک بڑی پیاری جو بات یہاں پر ارشاد ہوئی نا
جی،
علیم بھی ہے۔
واہ واہ واہ،
کس چیز کو کب پیدا کرنا ہے
جی،
کب ختم کرنا ہے
جی،
کس کو کب تک کے لیے پیدا کرنا ہے
جی،
یہ اللہ تبارک و تعالی جاننے والا ہے
جی،
کس کا فائدہ کن لوگوں کو یا انسانیت کو یا جس کو اللہ تبارک و تعالی نے فائدہ پہنچانے کے لیے وہ مخلوق پیدا کی ہے، وہ لوگ اس سے کب تک فائدہ اٹھا سکتے ہیں، اللہ تبارک و تعالیٰ اس کو باقی رکھتا ہے۔ اور جب وہ نقصان دہ ہوتی ہے یا بعض چیزیں نعمتوں کے طور پر بھی ہوتی ہیں اور بندے اپنی نافرمانیوں سے نعمتوں کو تبدیل کر لیتے ہیں اور وہ ان کے حق میں زحمت ہو جاتی ہیں، تو اللہ تبارک و تعالیٰ کا علم اور اس کی قدرت ایسی ہے کہ وہ پیدا کرنے پر بھی قادر ہے اور پھر اس کے بعد اسے ختم کرنے پر بھی قادر ہے۔
اللہ اکبر، اللہ اکبر،
ماشاء اللہ،
کیا بات ہے خالد بھائی۔ اور آپ دیکھیں اللہ پاک نے انسان کے لیے کیا کچھ پیدا فرمایا ہے،
کیا کچھ پیدا
فرمایا، اتنا کچھ پیدا فرمایا ہے کہ بندہ گنتا رہے گنتا رہے گنتا رہے گنتا رہے ختم نہیں ہوگا، اتنا کچھ ہے۔
فرمایا ہوا الذی خلق لکم ما فی الارض جمیعا،
سبحان اللہ، جو کچھ زمین میں ہے تمہارے لیے پیدا کیا ہے، کیا بات ہے۔ اچھا آپ دیکھیں حشرات الارض ہوتے ہیں جنہیں کیڑے مکوڑے کہا جاتا ہے
جی،
تو یہ کیڑے مکوڑے، یہ سارے کیڑے بندے کے نقصان کے لیے نہیں ہوتے، یہی کیڑے کچھ انسان کے فائدے کے لیے بھی ہوتے ہیں۔ किसान हजरात इस बात को बखूबी जो है वो समझेंगे। आप देखिए कि फसलों के अंदर कीड़ों की दो किस्में होती हैं खालिद भाई
जी।
एक वो होते हैं नुकसान देने वाले कीड़े कीड़े और एक कीड़े हैं जिनके बारे में कहा जाता है दोस्त कीड़े।
अच्छा,
कीड़ों के नाम के साथ क्या लगा हुआ है?
दोस्त,
दोस्त कीड़े। जी हाँ, ये इस्तिलाह बोली जाती है बकायदा दोस्त कीड़े। ये क्या करते हैं? ये दूसरे नुकसानदेह कीड़ों को खा जाते हैं। ठीक है
बाजी।
आप देखिए जैसे जरासीम है, बॉडीज हैं, एंटीबॉडीज हैं, अल्लाह ने जिसमें निजाम रखा हुआ है। एक तो है ना विजिबल नजर आ रहा है
जी,
ये फसलों को बचाने के लिए भी एक निजाम बनाया हुआ है, इंसान को बचाने के लिए भी निजाम बनाया हुआ है कि वो ही जो अंदर मतलब निजाम है, जरासीम है, इसको एक को इम्यूनिटी बना दिया, एक को नाम इम्यूनिटी का मिल गया, दूसरे को क्या मिल गया? वायरस का मिल गया। अब वायरस और इम्यूनिटी आपस में क्या हो रहे हैं? लड़ रहे हैं, भिड़ रहे हैं। अभी मैंने एक बात सुनी है लेकिन चूंकि वो गैर तस्दीक याफ्ता बात है, अभी उसकी तस्दीक नहीं है, है बड़ी मजे की बात जो है वो मजे की है और इंटरेस्टिंग भी है, लेकिन चूंकि वो गैर तस्दीक याफ्ता है इसलिए मैं अभी उसको आपके सामने नहीं रख रहा, लेकिन मैं इतना जरूर अर्ज करूंगा कि आप अल्लाह तबारक वताला की इन तखलीकात पर गौर फरमाएं कि मेरे लिए अल्लाह करीम ने क्या कुछ जो है वो पैदा फरमा रखा है और मैं फिर भी उसकी याद से गाफिल, अल्लाह की याद से गाफिल भी नहीं होना। और ये जो अल्लाह की तखलीकात हैं, मखलूकात हैं, इनसे हमें सबक भी सीखने को मिलता है। और मैं चारों फराज भी अब इस पर कुछ कलाम फरमाएं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाह तबारक व तआला ने कुरान पाक में फरमाया कि इन्ना फी खल्क़िस समावाति वल अर्दी वख्तिलाफिल लैली वन नहारी लआयातिल लिउलिल अलबाब। बेशक के ज़मीन और आसमान की तख्लीक में, दिन रात के आने जाने में, ये समझदार लोगों के लिए, अकलमंद लोगों के लिए निशानियां इसके अंदर रखी हैं। और एक और मकाम पर फरमाया गया शम्स यम बगी लहा तुदरिकल कमर वलल लैलु साबिकुन नार वकुल्लुन फी फलकिन यसबहून, के सूरज को नहीं पहुंचता कि वो चांद वो पक्को पकड़ ले और ना ही रात जो है वो दिन से पहले आ सकती है, हर एक अपने अपने दायरे के अंदर तैर रहा है। तो ये तो सूरज और चांद के बारे में, रात और दिन के बारे में अल्लाह पाक ने फरमाया। तो इसके अंदर भी उलमा ने फरमाया कि अगर गौर करने वाला गौर करे तो हमें इसमें टाइम मैनेजमेंट समझ में आती है, डिसिप्लिन समझ में आता है कि सूरज जो है वो अपने वक्त पर निकलता है, चांद उसका निकलने का एक वक्त है, वो एक और जिसको जो काम दिया गया है वो एक दूसरे के काम के अंदर इंटरफेयर नहीं करता, यानी जो अल्लाह तबारक व ताला ने उनके लिए मुकरर फरमाया है वो उसी टाइम पर वो काम करते हैं। इसी तरह और मखलूकात के हवाले से अगर देखा जाए, अभी जानवरों के हवाले से बात चल रही है, तो हर चीज़ के अंदर अल्लाह तबारक व ताला ने अपनी मार्फत को रखा है, यानी जिस तरह बंदा जो है वो मखलूकात के अंदर गौर करता चला जाता है, अल्लाह तबारक व ताला की मार्फत में इजाफा होता चला जाता है। इसीलिए उलमा फरमाते हैं कि जो दुनियावी उलूम भी हैं अगर इस नियत से पढ़ी जाएं कि अल्लाह तबारक व ताला की मार्फत में इजाफा होगा तो वो भी मुस्तहसन है, वो उनको हासिल करना भी अच्छा अमल है। तो ये दुनियावी उलूम भी जब हम पढ़ते हैं तो उससे अल्लाह तबारक व ताला की यूं मार्फत हासिल होती है। तो सूरज, चांद, सितारे और ये जो जानवर हैं, आप जानवरों के ऊपर अगर गौर करें, उलमा ने लिखा है कि बाज़ जानवर ऐसे हैं कि जो कादे की हालत में है, यानी जिस तरह फ्रॉग है, वो उससे अगर बंदर देखे तो उसको समझ आता है कि कैसी एक अजीब सी मखलूक है, अगर उसको देखा जाए उसके बैठने की कैफियत कैसी है। बाज़ जानवर ऐसे हैं कि जो अगर नमाज की कैफियत पर गौर किया जाए और उस जानवर की कैफियत पर गौर किया जाए तो अल्लाह तबारक व ताला ने उसकी हैयत ऐसी बनाई जिस जो इंसान को अल्लाह तबारक व ताला ने नमाज में हैयत अता फरमाई है। बाज़ रेंगने वाले ऐसे जानवर हैं, कीड़े हैं कि जिस पर गौर किया जाए तो हमें अल्लाह तबारक व ताला की मार्फत हासिल होती है। तो बहुत सारी ऐसी मखलूकात हैं जिसके बारे में अल्लाह पाक ने खुद फरमाया कि इसमें गौर करो। और फिर नहल को अगर हम देखें, यहां तो बकायदा उलमा ने लिखा है कि जो शहद की मक्खी अगर उसके काम पर और जो अल्लाह तबारक व ताला ने उसको तदबीर सिखाई अगर उस पर गौर किया जाए तो किस तरह हमें डिसिप्लिन का सबक मिलता है। अल्लाह पाक फरमाता है वाउहा रब्बुका इलन नहली अन इत्तखिज़ी मिनल जिबाली बुयूता व मिनश शजरी व मिम्मा याअरिशून, कि अल्लाह तबारक व ताला ने शहद की मक्खी के दिल में ये बात डाल दी है कि तुम दरख्तों से और पहाड़ों से और छतों के अंदर घर बनाओ, और फिर फरमाया कि मुख्तलिफ फलों से जो है वो तुम उसको उसका रस लो और जो अल्लाह तबारक व ताला ने नरम रास्ते बनाए हैं उन नरम रास्तों में चलो। अब देखें कि जब इस अंदाज में वो काम करती है शहद की मक्खी तो रिवॉर्ड क्या मिलता है, इनाम क्या मिलता है। अल्लाह पाक फरमाता है यखरुजु मिन बुतूनिहा शराब मुख्तलिफुन अलवान हो, कि उनके पेट से पीने की मुख्तलिफ जो रंगों की चीज़ें वो निकलती हैं, फी शिफाउल निन्नास, और इससे फ़ायदा क्या होता है कि इसमें लोगों का फ़ायदा है। अब आप देखें कि अल्लाह तबारक व ताला ने शहद की मक्खी को एक तरीका सिखाया, اور بندہ اگر اس کے اوپر غور کرے تو علماء نے بلکہ جو اسکالرز ہوتے ہیں انہوں نے اس کے اوپر پوری پوری کتابیں لکھ دی ہیں کہ شہد کی اس مکھی کا یہ انداز ہمیں کس انداز میں ڈسپلن سکھاتا ہے کہ جو طریقہ اللہ پاک نے اس کو سکھایا ہے کہ اس طرح تم نے درختوں کے اندر اس طرح چھتوں کے اندر پہاڑوں کے اندر گھر بنانے ہیں اب جب وہ اس انداز میں چلتی ہے تو اللہ تبارک و تعالیٰ ریوارڈ بھی ایسا عطا فرماتا ہے کہ اس کو اللہ تبارک و تعالیٰ نے شہد عطا فرمایا اور اس میں لوگوں کے لیے جو ہے وہ شفا رکھ دی تو اس سے پتہ چلتا ہے کہ اللہ تبارک و تعالیٰ کی مخلوقات جو ہے اس میں غور کرنے سے ہمیں اللہ کی معرفت بھی حاصل ہوتی ہے اور جو طریقہ اللہ تبارک و تعالیٰ نے ہمیں سکھایا اور بتایا ہے اس انداز میں جب بندہ چلتا ہے تو اس کو جو ہے وہ انعام بھی ملتا ہے حدیث پاک بھی ہے کہ اللہ تبارک و تعالیٰ اس بات کو پسند فرماتا ہے کہ جب بندہ کوئی کام کرے تو پھر اس کو اچھے انداز میں ڈسپلن اور نظم و ضبط کے ساتھ کرے تو اللہ کی یہ مخلوقات ہمیں بہت کچھ سکھاتی ہیں اس میں سے ایک بہت بڑا سبق ہمیں نظم و ضبط اور ڈسپلن کا بھی ملتا ہے
ضرور فرمایا اس کو بھی ہم لیں گے ابھی شہد کی مکھی کی آپ نے بات کی آپ دیکھیں وسیم بھائی
جی
شہد کیا ہے لکوڈ آپ ذرا اللہ پاک کی کرم نوازی پر غور فرمائے اللہ اکبر اللہ اکبر شہد کیا ہے
لکوڈ
جیسے دیکھنا یہ بوتل ہے نا اس بوتل میں کیا ہے پانی اس کے اوپر ڈھکن بھی ہے ڈھکن ہٹاتے ہیں ذرا ڈھکن ہٹا دیا اس کا یہ ہے کیا اس میں
پانی
جب تک بوتل یہ رہے گی یوں رہے گی تب تک تو امن رہے گا پانی اندر رہے گا اور اگر یہ اس کو میں کروں گا تھوڑا آگے تو پھر پانی کیا ہوگا
گرے گا
یہ دیکھیں یہ جیسے جیسے اس کو میں جو ہے وہ اس کا سر نیچے کرتا جاؤں گا اسی اعتبار سے پانی کیا ہوگا
گرتا جائے گا
آپ نے کبھی دیکھا کہ شہد کا چھتا کس جو ہے وہ جگہ پہ لگا ہوا ہوتا ہے اونچائی پہ لگا ہوا ہے اور چھتے کا رخ کس طرف ہے نیچے کی طرف ہے آج تک آپ کو کسی شہد کے چھتے کے نیچے ایک قطرہ شہد گرا ہوا نہیں ملے گا اللہ تبارک و تعالیٰ کیسا کریم ہے کہ اس نے انسان کے لیے شہد پیدا بھی فرمایا ہے اور پھر چھتے کے اوپر لگا ہوا ٹہنی کے اوپر لگا ہوا ہے لیکن اس چھتے کے اندر بند رکھنے کے لیے اس کی حفاظت کا بھی انتظام فرمایا ہے.
کیا بات بھائی سلمان بھائی یہ اس رب کی کرم نوازی ہے اور یہ یعنی کہ واقعی میں آپ نے جو بات کی اور اللہ تبارک و تعالیٰ پھر اس کی ایک وقت تک
بندہ اسی پہ واری جائے یار.
حقیقت ہے اور پھر جب تک وہ شہد تیار ہو رہا ہے تیاری کے مراحل میں ہے اللہ تبارک و تعالیٰ اس کی حفاظت بھی فرما رہا ہے کہ اس کی حفاظت کی جا رہی ہے کہ میرے بندے جب یہ شہد تیار ہو جائے گا تو اس شہد کو استعمال کر کے اس سے نفع حاصل کریں گے اور پھر اس میں بہت ساری بیماریاں بہت ساری تکالیف کی شفا بھی اللہ تبارک و تعالیٰ.
واہ واہ واہ
یہ کمال اس کی کرم نوازی ہے. بس یہی ہے کہ ہم ان چیزوں پہ غور کرتے چلے جائیں کہ میرے رب نے ہمارے لیے ہماری سہولت کے لیے ہماری آسانی کے لیے اور ہمیں اچھا ایک بات اور سلمان بھائی جو میں شہد کے بارے میں سوچ رہا تھا
جی
دوائی جو ہے نا دوائی جس کی شفا کے لیے یہ نارملی جو ہے نا یہ کڑوی ہوتی ہے.
ایسی بات
اب آپ اگر دیکھیں تو بچوں کو بھی اگر ان کے سیرپ بھی پلائے جاتے ہیں نا تو عموماً جو یہ کمپنیز وغیرہ ہوتی ہیں تو یہ کوشش کرتی ہیں کہ اس میں آئس کریم کا کوئی فلیور ٹائپ ڈال دیا جائے تھوڑا سا صحیح ہے نا یا اس طرح کا آئس کریم کوئی خوشبو ہو جائے کہ بچے کو ایسا لگے جیسے آئس کریم ٹائپ کوئی چیز آ رہی ہے. کیوں؟ کیونکہ یہ مانوس ہوگا تو پیے گا اور جب یہ پیے گا تو اسے شفا ملے گی. رب کی کرم نوازی دیکھیں کہ شہد شفا ہے دوا ہے اور ساتھ ساتھ لذیذ بھی اللہ تبارک و تعالیٰ
اللہ اللہ
ہر شے سے آیا میرے صالح کی صنعت ہر شے سے آیا میرے صالح کی صنعت ساز کا
بات اور سل باندھے میرے ذہن میں آ رہی تھی.
جی جی.
آپ یہ دیکھیں کہ ہم لوگ بھی جو دوائیاں کھاتے ہیں بعض اوقات حکیم صاحبان کی دوائیاں, تو تجربہ آپ کو بھی اس پہ اچھا خاصا ہی ہے, اس کا ہمیں بھی اندازہ ہے. تو بہرحال کھائی ہم نے بھی ہے کڑوی دوائیاں, کئی معجون ٹھیک ٹھاک کڑوے ہوتے ہیں. اچھا, اب وہ جو کڑوے ہوتے ہیں اس میں بھی نارملی, اب میں نے دیکھا کہ یار یہ تھوڑا گیلا گیلا سا ہے, تو میں نے کہا یار یہ ویسے تو یہ آپ نے اس میں کیا ڈالا ہے کہ اس کو آپ نے تھوڑا اس طرح کا کر دیا ہے کہ ابھی اس میں کوئی ایسا لگ رہا ہے کوئی لکوڈ آپ نے ملایا ہوا ہے. تو حکیم صاحب نے یہ فرمایا کہ یار دراصل بات یہ ہے کہ جو معجون ہے نا یہ نارملی جو آپ کو دیے گئے نا اس میں یہ اچھے خاصے کڑوے ہیں, اور اندازہ یہی ہے کہ جب آپ کھائیں گے نا آپ سے یہ نگلا نہیں جائے گا. تو میرے رب کی نعمت شہد.
واہ.
فرمایا آپ نے اس میں شہد ڈال دیا تاکہ اس شہد کے ذریعے سے یہ معجون کھانا آپ کے لیے آسان ہو جائے.
واہ 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 واہ, کیا بات
ہے. تو یہ رب کی کتنی بڑی نعمت ہے, بندہ اس کو اگر غور کرتا چلا جائے اس کا, اس مالک کا شکر ادا کرے کہ مولا تو نے یہ ایک نعمت پہ بات ہو رہی ہے نا, اور کئی چہروں پر اس وقت بھی ہمارے مدنی چل گئے ان کے چہروں پہ مسکراہٹ ہوگی کہ یار واقعی میں شہد کیسی چیز ہے, میرے رب کی نعمت. ہر ہر نعمت پہ بندہ اگر غور کرتا چلا جائے نا, تو وہی والی بات ہے جو بھی ہمارے عدنان بھائی نے پڑھی نا کہ ہر شے سے ہیں آیا میرے سانے کی صنعت, کہ میرے رب نے جو بنایا ہے ہر ہر چیز پہ انسان غور کرتا. اچھا, اس سے فائدہ کیا ہوتا ہے کہ انسان تب ان چیزوں پہ غور کرتا ہے نا, تو غور کرنے سے اسے اپنے رب کی قدرت کا اندازہ ہوتا ہے. میرا رب اتنی قدرت والا ہے, اور جب اس کی قدرت کا اندازہ ہوتا ہے نا تو پھر یہ بندے کی توجہ اس طرف جاتی ہے کہ میرا رب کتنا کریم ہے کہ اس نے اتنا کچھ ہمارے لیے بنایا, اور پھر بندہ اس سے شکر کی طرف جاتا ہے.
کیا بات,
اس کی رحمت کی رحمت کا اندازہ تب بندے کو ہو رہا ہوتا ہے تو وہ اس کا شکر ادا کرنے کی طرف جاتا ہے, اس کی عبادت کی طرف مائل ہوتا ہے. تو یہ جو نعمتوں کا ذکر کیا جا رہا ہے, مخلوقات کا ذکر کیا جا رہا ہے, تو اس کا بنیادی مقصد بھی یہی ہے کہ ہم اس کی مخلوقات کو دیکھتے چلے جائیں اور غور کرتے چلے جائیں کہ میرے رب کی کتنی بڑی کرم نوازی ہے, میرے رب نے یہ بنایا, میرا رب کتنی قدرت والا ہے, اس نے اتنی بلند بلند عمارتیں بنا دی, اتنے بلند بلند پہاڑ بنا دیے, ان پر میں غور کرتا چلا جاؤں, اور پھر ان پر غور کرتے 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 میں اپنے رب کا شکر بھی ادا کروں, اس کی تعریف کروں, اس کی توصیف بیان کروں.
درست فرمایا, بڑی اللہ تبارک تعالیٰ کی کرم نوازی ہے. اور شہد کی آپ چھتے کو دیکھیں تو اس کا چھتا جو ہے وہ بڑے ایک سسٹمیٹک انداز میں جو ہے وہ بنا ہوا تھا. انجینئرنگ جن لوگوں نے پڑھی ہوئی ہے ان لوگوں کے لیے بھی ایک جو ہے وہ سبق ہے اس کے اندر, کہ یہ مضبوط عمارت کا سٹرکچر اگر ایسا بنا ہو جیسا شہد کی مکھی نے اپنا چھتا بنایا ہوتا ہے, اس کی جو ہے نا وہ مضبوطی بہت زبردست ہوگی. ایک بات, پھر دوسری بات یہ ہے کہ اللہ تبارک و تعالیٰ کا یہ فضل ہے اور یہ کرم ہے کہ آپ دیکھیے کہ اس نے ایک پوری اپنی مخلوق کو انسان کے لیے ایک پروڈکٹ بنانے کے لیے مقرر فرمایا ہے. ایک پوری مخلوق ہے.
جی ہاں,
مکھی دیکھنے میں مکھیاں نظر آ رہی ہیں, یہ سب مکھیاں برابر نہیں ہیں, ان مکھیوں میں بھی پھر آگے بڑی قسمیں ہیں. ایک شہد کے چھتے میں ملکہ مکھی ہوتی ہے, پھر وہ دوسری مکھیاں ورکر مکھیاں کارکن مکھیاں بھی ہوتی ہیں, ٹھیک ہے, نکھٹو مکھیاں بھی ہوتی ہیں. ہاں جی جی ہاں,
جو نکال دی جاتی ہیں پھر.
جی,
جو نکال بھی دی جاتی ہیں,
جو پھر ظاہر سی بات ہے نکھٹو تو جب تک بھی ہے ٹھیک ہے, کھلا رہے ہیں تو کھلا رہے ہیں, جب کام ختم ہو گیا تو بھی ٹھیک ہے, بھی نکھٹو بھائی کھانا بند ہو گیا تو پھر نکھٹو نے کیا کرنا ہے, وہاں سے نکلنا ہی. تو یہ مکھیوں کی قسم ہوتی ہے. اصل میں ہم نے جو زراعت میں نے جو پڑھی ہے وہ اردو میں ہی پڑھی ہوئی ہے خالد بھائی.
جی,
تو ظاہر سی بات ہے اردو میں اس کو نکھٹو مکھی کو اب انگلش میں کیا بولیں گے, اس کو میں نے کبھی ویسے سرچ بھی نہیں کبھی کیا. تو چلے اس کا دوسرا ورژن بھی, انگلش ورژن بھی دیکھتے ہیں مکھیوں کا کیا نام ہوتے ہیں ان کے. بہرحال اللہ کریم کی یہ جو پوری ایک مخلوق ہے یہ انسان کو سرو کرنے کے لیے اللہ کریم نے کیا کیا ہے, اس کو مقرر فرمایا ہے. ابھی ہم صرف اس ایک کی ہی بات کر رہے ہیں, اور بہت سارے آپ دیکھیں تخلیقات اللہ تعالیٰ کی ہیں, جانور ہیں, گائے ہیں, بھینسے ہیں, بھیڑے ہیں, بکریاں ہیں, یہ بھی انسان کو کیا کر رہے ہیں, سرو کر رہے ہیں. دودھ کے ذریعے سے کیا کر رہے ہیں, سرو کر رہے ہیں. گوشت کے ذریعے سے کیا کر رہے ہیں, سرو کر رہے ہیں. کس کو,
انسان کو, فائدہ پہنچا رہے ہیں کس کو؟ انسان کو. اور آپ دیکھیں آیات مبارکہ کے اندر خالد بھائی اگر دیکھا جائے,
بالکل یہاں ارشاد فرمایا گیا جو تسلسل چلا
جی,
فراز بھائی نے شہد کے حوالے سے بیان کیا اور پھر اس پر گفتگو ہوئی, پھر آپ نے دودھ کی ایک مثال بھی ضمناً عطا فرمائی ہے. اللہ تبارک مطالعہ نے ان دونوں چیزوں کو ایک ساتھ بیان فرمایا. پہلے وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً, جانوروں کے حوالے سے غور و فکر کرنے کا اور اس سے نصیحت اور عبرت حاصل کرنے کا ارشاد فرمایا. دودھ کے بارے میں ارشاد فرمایا, نُسْقِيكُم مِمَّا فِي بُطُونِهَا مِن بَيْنِ فَرْثٍ وَدَمٍ لَبَنًا خَالِصًا سَائِغًا لِلشَّارِبِينَ. سُتھرا دودھ اللہ تبارک و تعالیٰ گوبر اور خون کے بیچ سے عطا فرماتا ہے, اور اس کی شفافیت ہے کہ مثال دی جاتی ہے سفید ایسا جیسا دودھ. دودھ تو مطلب اپنی مثال آپ ہی ہے, اور اللہ تبارک و تعالیٰ اسے کیسے عطا فرما رہا ہے. پھر شہد کا ایک باقاعدہ پورا پروسیجر بیان کیا گیا. اللہ تبارک و تعالیٰ نے ان دونوں باتوں کو بیان کرنے کے بعد ارشاد فرمایا, واللہ خلقکم ثم یتوفاکم, اللہ ہے جس نے تمہیں پیدا فرمایا ہے, ثم یتوفاکم, پھر وہ تمہیں موت بھی عطا فرما دے گا. وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَىٰ أَرْذَلِ الْعُمَرِ لِكَيْ لَا يَعْلَمَ مِنْ بَعْدِ عِلْمٍ شَيْئًا لِكَيْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْئًا. پھر اللہ تبارک و تعالیٰ تمہیں یہ عمر دینے کے بعد ارذلِ عمر, بڑھاپے کی عمر تک پہنچا دیتا ہے, لِكَيْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْئًا, تاکہ تم جاننے کے بعد بھی کچھ نہ جانو. اور ارشاد فرمایا, اِنَّهُ عَلِيمٌ قَدِيرٌ, ان اللہ علیم قدیر, دونوں طرح کی آیات اس طرح کی آیات کے بعد جی رب العالمین نے بیان فرمائی
جی درست فرمائی
کہ بے شک اللہ تبارک و تعالی علم والا اور قدرت والا ہے. اس کا علیم ہونا یعنی اللہ تبارک و تعالی اپنی ذات کا علیم ہونا انسان کی تخلیق کے بعد بیان فرما رہا ہے, اور انسان کو جو علم عطا بھی فرمایا ہے نا, اس کے بارے میں ارشاد فرمایا, لِكَيْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْئًا, علم کے بعد بھی وہ بے علم ہو جائے. یہ انسان کا وصف ہے کہ انسان کو علم آ جاتا ہے پھر چلا بھی جاتا ہے, اور اللہ تبارک و تعالی ایسا ہے کہ علیم قدیر, اپنی ذات کی مثال دی تو اپنے اس کو علیم بیان فرمایا. صفت مشبہ یہ صیغہ کے اعتبار سے گرامیٹیکلی اگر دیکھا جائے تو کہا جاتا ہے جس میں جو لفظ کا مطلب ہے نا وہ مستقل طور پر ہوتا ہے, اور کبھی جس ذات سے اس کو ریلیشن ہوتا ہے کبھی اس سے جدا نہیں ہوتا, دائمی طور پر اس میں باقی رہتا ہے. اللہ تبارک و تعالی ہمیشہ سے عالم, ہمیشہ کے لیے عالم, اور عالم بھی وہ نہیں کہ علم سیکھ کر حاصل کیا ہو, اس کا علم ہے, ذاتی ہے, غیر متناہی ہے,
جی
وہ علیم ہے. رب العالمین جل وعلا ان ساری چیزوں کو بیان کرنے کے بعد, کائنات کے مختلف مظاہر میں, نظاروں میں غور و فکر کی دعوت دینے کے بعد جب انسان کی تخلیق کو بیان فرماتا ہے سلمان بھائی, تو انسان کو سوچنا چاہیے. علامہ اقبال نے ایک بڑا پیارا شعر کہا, اور جس سے انسان ذرا غور کرے تو اپنی وقت میں بھی اندازہ ہوتا ہے کہ میں ایسا ہی فالتو نہیں ہوں. نبی پاک صلی اللہ علیہ وسلم کی سیرت میں ایک جملہ آتا ہے, اور عقید عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم مشکل مراحل کے وقت اسے کہا کرتے تھے کہ ہمارا رب ہمیں ضائع نہیں فرمائے گا,
جی
اس نے ہمیں اس لیے پیدا نہیں کیا.
جی
علامہ اقبال نے جو شعر کہا وہ کہتے ہیں کہ وجود آدم خاکی کے منتظر ہیں تمام, وجود اب آدم خاکی آئے, انسان آئے, مراد یہاں پر نسل انسانی ہے, کہ یہ آئیں, ان کے آنے سے پہلے جو لوگ منتظر ہیں, جو چیزیں منتظر ہیں وہ کون کون سی ہیں؟ کہا یہ کہکشاں, یہ ستارے, یہ نیل گوں افلاک. نظم کا مضمون ہے روح ارضی آدم کا استقبال کرتی ہے.
جی
جب اللہ تبارک و تعالی نے شرف والوں کو بھیجنا ہے, اس سے پہلے مہمان خصوصی بعد میں آتے ہیں,
جی
پہلے محفل سجائی جاتی ہے,
جی
پہلے بزم لگائی جاتی ہے, تو یہ ساری بزم کی آرائشیں کر دی گئیں, اور اس کے بعد پھر انسان کو دنیا میں بھیجا گیا. اب انسان اللہ تبارک و تعالی نے اس شان کے ساتھ بھیجا کہ لقد خلقنا الانسان فی احسن تقویم,
جی
احسن تقویم پہ اس کو اللہ تبارک و تعالی نے بھیجا ہے.
جی
اب یہ اگر ان ساری باتوں کو پڑھنے کے بعد, قرآن سننے کے بعد, سمجھنے کے بعد, کیونکہ یہاں پر حضرت اکرمہ رضی اللہ تعالی عنہ کا قول میں پیش کرنا چاہوں گا. آپ فرماتے ہیں کہ جس نے قرآن پڑھ لیا نا, وہ ارزل عمر بڑھاپے کی عمر میں پہنچنے کے بعد بھی اس کیفیت کا شکار نہیں ہوگا کہ وہ علم کے بعد بے علم ہو جائے. قرآن کی عظمت یہ بیان کی گئی کیونکہ یہ دعوت فکر دیتا ہے. اس کو بندہ جب پڑھے گا, غور و فکر کرے گا, ان مخلوقات کے بعد اپنی تخلیق کا بیان پڑھے گا تو یہ لا محالہ طور پر اس ذات کی کبریائی کو پہچانے گا کہ جس نے اس کو پیدا فرمایا ہے. اللہ تبارک و تعالیٰ نے سورہ حج میں انسان کی تخلیق کا بیان فرمایا, اور میں چاہوں گا مدنی چینل کے ناظرین کو یہ دعوت پیش کروں گا کہ یہ سورہ حج کی آیت نمبر 5 یہ خود پڑھیں, ترجمے کے ساتھ پڑھیں, تفسیر کے ساتھ پڑھیں. سورۃ الجنان بہت آسانی سے سمجھ میں آنے والی تفسیر ہے, اس کو پڑھیں. لیکن اس کے آخر میں بالکل جو ایک بات اللہ تبارک و تعالیٰ نے ارشاد فرمائی, ارشاد فرمایا وَتَرَ الْأَرْضَ حَامِدَةً, جب تم زمین کو دیکھتے ہو وہ کیسی ہوتی ہے, خشک ہوتی ہے, تر و تازہ بھی نہیں ہوتی. اور پھر ہوتا کیا ہے, اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے کہ تم زمین کو دیکھتے ہو کہ مرجھائی ہوئی ہوتی ہے, خشک ہوتی ہے, پھر اللہ تبارک و تعالیٰ اس پر پانی اتارتا ہے. فَإِذَا أَنزَلْنَا عَلَيْهَا الْمَاءَ اهْتَزَّتْ وَرَبَتْ وَأَنبَتَتْ مِن كُلِّ زَوْجٍ بَهِيجٍ. اللہ تبارک و تعالیٰ اس مرجھائی ہوئی خشک زمین پر جب پانی اتارتا ہے تو ہوتا کیا ہے کہ تم اسے دیکھتے ہو کہ وہ تر و تازہ ہو کر لہلانے لگتی ہے,
اللہ اللہ,
اور بڑھتی ہے اور ہر قسم کا سبزہ اگاتی ہے.
کیا بات,
ایسے اللہ تبارک و تعالیٰ نے تمہیں بچپن سے یوں پالا کہ گریجولی تمہاری عمر بھی بڑھتی گئی, تم پختہ بھی ہوتے گئے. یہ کس کی شان ہے, رب کی ہے. تو کیا سمجھتے ہو کہ جب ختم ہو جاؤ گے پھر اٹھائے نہیں جاؤ گے, کیسی گزاری, اس کا سوال نہیں ہے تم سے. تو یہ سوال ہے, اس تخلیق کو بھی پہچانو, مقصد تخلیق کو بھی پہچانو, اور پھر عبادت میں لگو تاکہ جواب دہی میں آسانی.
کیا خوبصورت بات کی خالد بھائی. اور آیت مبارکہ جو جیسے لی, آپ دیکھیے ہم صحرا کی بات کریں اگر, ڈیزرٹ صحرا, الحمدللہ دعوت اسلامی صحرا میں بھی جو ہے نا وہ
کھلا رہی ہے جی,
پھول کھلا رہی ہے اور علم دین کی روشنی پہنچا رہی ہے اور سنتوں کی خوشبوئیں مہکا رہی ہے بحمد اللہ تعالی. الحمد للہ یہ گوٹ رڑاکڑ ایک جگہ ہے, عمر کوٹ سے کافی ایک فاصلے کے اوپر ہے, وہاں پر الحمد للہ ابھی جو یوں سمجھے کہ بالکل ماضی قریب کے اندر ایک زبردست سی مسجد, جامعہ مسجد جو ہے وہ سرور, اور مدرسہ مدرسۃ المدینہ فیضان فہمیرہ الحمدللہ اس کو باقاعدہ طور پر جو ہے وہ تعمیرات اس کی مکمل ہو چکی ہیں, اور وسیم بھائی نے اور میں نے, ہم دونوں نے جو ہے وہ ہمارے ایک اسلام بھائی ہیں بڑے پیارے سعود بھائی, جنہوں نے یہ سارا یہ بنوایا ہے, ان کے ساتھ ایک وزٹ کرنے کا بھی جذبہ بنایا ہوا ہے ہم نے. انشاءاللہ جائیں گے ہم اور ناظرین کو بھی دکھائیں گے کیسا مسجد مدرسہ الحمدللہ اللہ کے فضل سے جو ہے وہ بنا ہے صحرا کے اندر بھی. تو یہ ایک تو یہ کام ہو رہا ہے الحمدللہ, ٹھیک ہے جی. اور دوسرے جو میں بات ابھی عنوان پر لا رہا ہوں وہ یہ ہے, صحرا ہے سوائے ریت کے کچھ نظر نہیں آئے گا. عدنان بھائی آپ دور دور تک دیکھیں گے تو کیا نظر آئے گا,
ریت,
ریت نظر آئے گی, ٹھیک ہے. اچھا کچھ ایریا وہ ہے جہاں پر آپ کو کچھ درخت, کچھ سبزہ, کچھ مل جائے گا, کچھ درخت مل جائیں گے, سبزہ مل جائے گا, یا ایک پودا ہوتا ہے آک, وہ مل جائے گا. یہ آک کا پودا یہ بہت سارے کاموں میں بھی آتا ہے, ویسے ہوتا ہے اس کا اگر پودا آپ توڑے نا تو اس میں سے وہ وائٹ وائٹ سا لیکوڈ نکلتا ہے, وہ زہریلا ہوتا ہے, لیکن وہ بھی ایک پروسیس اس کا ہوتا ہے, اس سے بھی میڈیسن بھی بنتی ہے. بہرحال جو آک کا جو پتا ہے اس کا بھی ایک پازیٹیو یوز ہے, جیسے اگر کبھی انگلی میں زخم ہو جائے, کوئی پھوڑا نکل گیا یا کوئی اس طرح کا ہو گیا, تو ایک پورا پروسیس ہوتا ہے, تو اس کے ساتھ وہ بناتے ہیں اور پھر آگ کا پودا اوپر لگا کر وہ پتا لگا کر کے اس کو پٹی باندھ دیں, وہ بڑی جلدی ٹھیک ہو جاتا ہے وہ, ٹھیک ہے. بہرحال یہ ایک دوسری بات ہے, اس کو بھی رہنے دیتے ہیں. جو ہم اس پر جو خالد بھائی نے بات کی اس سے آ رہے ہیں, آپ دیکھیں ریت ہی ریت ہے, لیکن جب اس میں سے بارش اس پر برستی ہے تو پھر اس میں سے مشروم پیدا ہوتے ہیں.
سبحان اللہ سبحان اللہ.
مشروم عدنان بھائی کراچی میں پیدا ہوتا ہوا کہیں نظر آئے تو سو آئے سو آئے کہ بارش ہوئی اور مشروم نکلا ہے زمین میں سے, لیکن صحرا میں ہی ہوتا ہے. اور وہاں وہ کیا ہے, اچھا بارش کے بعد خالد بھائی وہ مشروم باقاعدہ محفوظ کیے جاتے ہیں, تو سالن بنتا ہے مشروم. کھمبی ये एक महंगी चीज है, ये महंगा प्रोडक्ट है, इतना हल्का नहीं है।
यानी शहर में ठीक ठाक, कराची में महंगा।
कराची में महंगा बिल्कुल। और उधर आप देखें बहुतात लगी हुई है, और अल्लाह पाक की ये रहमत है और उसकी ये कुदरत है कि जमीन में उसका कोई बीज भी नहीं बिखेरा हुआ किसी ने,
अल्लाह,
लेकिन आसमान से जो है वो पानी बरस रहा है और वो सहरा की रेत क्या कर रही है, मशरूम पैदा कर रही है। और मशरूम भी तरह तरह के होते हैं,
तरह तरह के। और वो आपने सलमान भाई ये देखा कि हम साथ ही थे उस वक्त, अब
जी ऐसी बात,
यानी एक प्रोडक्ट कराची में इतनी महंगी है
जी
कि उसे आम आदमी जो है ना वो कहता है बस ठीक है लेंगे यार, देख लेंगे
यार, रहने ही दो। जी,
लेकिन वहां पर छोटे छोटे बच्चे मेन रोड पर उसको यूं पकड़े खड़े हुए थे कि जनाब लेना है तो ले जाए,
ऐसी बात
क्या, यानी ये रब की शान देखें आप,
सुभान अल्लाह,
कि कहीं पे ये कैफियत है तो कहीं पर ये कैफियत,
क्या बात,
कि वो इलाका जिसे हम बिल्कुल आगे का गरीब इलाका कह रहे हैं वहां पे रब की ये नेमत, और फिर उन्होंने बाकायदा बनाया भी इसको।
मुझे कहने दे मशरूम धक्के खा रहा है ये मैं उसको थोड़ा लाइटर नोट में जो है वो बयान कर रहा हूँ, कहां पर, सहरा में, और ये उनको मिल रहा है और बगैर एफर्ट के मिल रहा है,
क्या बात,
ये अल्लाह तबारक वताला की मेहरबानी है, किस पर, इंसान पर। एक और बड़े अहम उनवान पर मैं जो है वो लाना चाह रहा हूं गुफ्तगू को। हमने दूध की बात की, हमने शहद की बात की, अल्लाह करीम ने शहद पैदा फरमाया तो खालिस, दूध पैदा फरमाया तो खालिस, और बंदा जो इबादत कर रहा है क्या ये खालिस है अल्लाह के लिए, बात गौर करने वाली। वमा उमिरु इल्ला लियअबुदुल्लाह मुखलिसीन लहुद्दीन, इबादत करे तो इखलास के साथ करे और उसकी इबादत सिर्फ उसकी रजा के लिए करे कि रब मेरा क्या हो जाए, राजी हो जाए, एक बात। दूसरी बात, अल्लाह करीम ने शहद पैदा फरमाया इंसान के लिए बेनिफिशियल, फायदेमंद, दूध पैदा फरमाया है इंसान के लिए क्या है,
बेनिफिशियल,
फायदेमंद है, और इंसान क्या कर रहा है, इसी शहद में मिलावट करके इसको नुकसानदेह बना रहा है, इसी दूध में जो है वो मिलावट करके नुकसानदेह बना रहा है, क्या कर रहा है, क्या ये नेमतें इस बात की मुतकाजी थीं, क्या इस तरह के मामलात जो है वो होने चाहिए थे। अल्लाह तबारक वताला कैसा कर्म फरमा रहा है और मैं इंसान मैं क्या किरदार अदा कर रहा हूं, ये बात सोचने और गौर करने वाली है। ये मिलावट कर देना, किसी चीज नुकसान दे बना देना दूध में जो मिलावट हो रही है, अलायाज बिल्ला, मैं नहीं बहुत सारी चीजें जो है वो कहना चाहता, इतना ही काफी है जितना जो है वो कह दिया है, और क्या कहूं, क्या क्या कहूं, मिलावट खालिद में गंदे पानी की मिलावट, एक तो पानी की मिलावट और एक
गंदा पानी,
पंजाबी में कहते हैं छपड़ी का पानी, जौहड़ का गंदा पानी, ये दूध में जो है वो मिलाया जा रहा है, डिटर्जेंट मिला रहे हैं दूध में, आप देखें दूध आप जाएंगे तो दूध मियूं दूध वाला जो है दूध, अब मैं प्याले में आप करके बता नहीं सकता, पानी में तो झाग बनेगा भी नहीं, तो दूध वो यूं यूं बर्तन से अपने वो कर रहा है, थोड़ा ये ओपन फ्रेम में ले जैसे दूध है ना, दूध का भर के क्या कर रहे हैं, यूं जनाब दूध जो है डाल रहा है, यूं करके यूं डाल रहा है, और क्या हो रहा है दूध के ऊपर, क्या अदनान भी आ रहा है,
झाग
झाग आ रहा है, बना समझ रहा, वाह भाई वाह क्या क्रीमी मिल्क है,
सुभान अल्लाह,
तो क्रीमी मिल्क नहीं है, उसमें डिटर्जेंट जिससे कपड़े धोते हैं ना वो मिला हुआ। अच्छा, हर एक ने डिटर्जेंट मिलाया हुआ हो ऐसा नहीं,
वाकई क्रीमी
भी नहीं, जी
अल्लाह तबारक व तआला जो पैदा फरमाता है वो वाकई क्रीमी होता है,
हाँ जी,
इसने उस हालत में छोड़ा हुआ है, वो भी क्रीमी होगा,
वो भी क्रीमी होता है, ऐसी बात है। ठीक ठीक फरमा रहे हैं आप, सब यूं करते हैं ऐसा नहीं है, लेकिन जो करते हैं सो
करते हैं।
और ये हमारे लिए भी एक थोड़ा जो है ना वो गौर करने वाली बात है, 70 रुपए में खालिस भैंस का दूध मिल रहा हो और बंदा लाइन में लगा हुआ हो, 70 रुपए में खालिस भैंस का दूध ले रहा है,
कराची से भैंस का खालिस होगी, खालिस भैंस का खालिस दूध नसीब नहीं हो रहा होगा।
अल्लाह अकबर, अल्लाह रहमत फरमाए। ये भी जैसी कीमत देंगे वैसी चीज मिलेगी, याद रखिएगा। तो कुछ कंज्यूमर की भी जो है ना वो एक जिम्मेदारी है, वो भी उसको जो है वो अपना अदा करे, और जो देने वाले हैं वो भी अल्लाह का खौफ करें और मिलावट से जो है वो अपने आप को बचाएं। अल्लाह पाक ने मेहरबानी फरमाई है, अकल दिया है, शऊर दिया है, सेंस दिया है, इस अकल का, शऊर का, सेंस का पॉजिटिव इस्तेमाल करके ना खुद नुकसान उठाए ना दूसरों को नुकसान पहुंचाए, एक बात है, और दूसरा अल्लाह तबारक व तआला की मारिफत इसको जो है वो बढ़ाए और उसकी फरमा बरदारी में लग जाए, वरना ये अकल उड़ते हुए टाइम लगता नहीं है वैसे। अच्छा भला आदमी होता
मिनटों में,
और फिर क्या होता है, एक उसको चोट लगती है और सब कुछ जो है ना वो होता है, लेकिन फिर दिमाग भी, अकल दिमाग भी है, दिमाग भी है, वर्किंग भी कर रहा है, लेकिन कोई अकल नाम की कोई शय बंदे के अंदर, वो सेंस सलामत नहीं है, शऊर सलामत नहीं है। ये अभी 3 दिन पहले की बात है, खालिद भाई मस्जिद में मेरे पास एक जो है वो शख्स आया और उसने कहा कि जी हमारा जो है वो बच्चा है, दुआ फरमाए अल्लाह उस बच्चे को सेहत भी अता फरमाए, उसका एक्सीडेंट हुआ है और उसके सर पर जो है वो चोट आई है। उन्होंने कहा कि उसके हाथ भी हिल रहे हैं, उसके पाँव भी हिल रहे हैं, लेकिन वो कोमा में है, मतलब ये कि उसका उसका सेंस जो है ना वो नहीं। अब आप देख रहे हैं जैसे मैं यूं हाथ ये यहाँ उंगली ला रहा हूँ, फिर इसको यहाँ ला रहा हूँ, इधर है ये है, पेन मैंने इस हाथ में ले लिया, कलम फिर यूं कर दिया, ये अभी क्या है, एक तरीके से एक सीक्वेंस है, जैसे मैं चाह रहा हूँ दिमाग वैसे कर रहा है काम, और अगर ये चाहत इसमें से हट जाए और खुद ही हाथ हरकत करना शुरू कर दे, इसे कहते हैं कांपना शुरू कर दे, वाइब्रेट करना शुरू कर दे। एक मरीज की MRI हो रही थी, तो MRI में क्या हुआ, खालिद अपने वसीम भाई, उसने अपना एक बाजू जो है वो ऊपर कर लिया और एक जो है वो उसकी एक बाजू और एक टांग उसने ऊपर कर ली। तो अब वो जो पीछे वो बैठे हुए होते हैं पैनल के ऊपर, उन्होंने माइक में जो है ना वो कहा कि आप ऐसा क्यों कर रहे हैं, तो उस मरीज ने कहा कि मुझे तो नहीं पता कि मैं ये कर रहा हूं। MRI दो तरह की होती, एक तो MRI वो होती ना कि बंदे को उसमें बिस्तर पर डालकर बेड पे डालकर उसको मशीन के अंदर जो है भेज देते हैं उसको, एक तो वो MRI होती है, एक MRI ओपन भी होती है,
ओपन होती है मशीन,
यानी वो मशीन क्या होती है उसके ऊपर होती है, जिस तरह एक्सरे मशीन नहीं आती ऊपर,
yes, yes.
तो वो मशीन ऊपर होती है और मरीज नीचे जो है वो लेटा होता है, तो वो ओपन MRI उसे कहते हैं, वैसी हो रही थी
सही।
हाय हाय, तो बंदा अल्लाह करीम से जो है वो डरता रहे और अल्लाह का अल्लाह करीम की जो है वो इबादत भी करता रहे, उसको याद भी जो है वो करता रहे, गफलत का शिकार भी ना हो, और अगर किसी को मेंटल हेल्थ का कोई प्रॉब्लम हो जाए, ज़हनी सेहत का कोई प्रॉब्लम हो जाए, तो वो फिर अपना इलाज भी करवाए, उसके लिए दुआ भी की जाए, हमदर्दी भी की जाए उसके साथ, उसके लिए दुआ भी की जाए और उसका इलाज भी करवाया जाए। और अगर जिसका मेंटल हेल्थ का मसला है, अगर वो इलाज ना करवा रहा हो तो क्या किया जाए, आइए ज़रा वीडियो क्लिप में देखिए और सुनिए।
अच्छा मुझे डॉक्टर साहब ये बताइएगा, आपके तशखीस के बाद अगर मरीज अगर इत्तफाक ना करे, यानी आपने रियलाइज कर लिया कि इसको बीमारी है, पेशेंट है, यानी नफ्सियाती एक पेशेंट है ये, तो आप इसको फिर क्या करते हैं, इसका वो इलाज से इनकार कर देते हैं तो फिर उसको
हमारे पास दो तरह के मरीज आते हैं ना, एक वो जिनको लाया जाता है पकड़ के, जो बिल्कुल दीवानगी की हालत में होते हैं, ठीक है, मार पीट रहे होते हैं, उनसे फिर कानूनी तौर पे हमें कंसर्न लेने की जरूरत नहीं होती, उनका जो अटेंडेंट होता है उससे हम कंसर्न लेते हैं कि हम इसको ये दवा दे रहे हैं, इसका असर ये, कंसर्न में ये होता है कि हम उन्हें पूरा बात बताते हैं ये दवा क्या करेगी, इसका नुकसान क्या है, उनकी बाहमी रजामंदी से फिर वो दवा उसको देते हैं। अच्छा, अब वो मरीज आ गए जो हमारे क्लिनिक पर खुद आ जाते हैं जैसे ख्यालात के तसल्लुत वाले, आप लोगों के पास भी ऐसे लोग होते होंगे या आप अपने इर्द गिर्द देखते होंगे जो वजू करने गए, 10 मिनट का काम है वजू करना, वो आधे घंटे तक वजू ही कर रहे हैं,
दो ही रहते हैं, दो ही रहते हैं,
ओसीडी ऑब्सेसिव कंपल्सिव डिसऑर्डर वाले, या लिख लिख के बच्चे मिटा रहे हैं बार बार, दांत चबा रहे हैं, ठीक है, नहाने गए तो एक एक घंटा नहा रहे हैं जी, वो तो हफ्ते में एक ही दफा नहाते हैं, एक घंटे तक नहाते रहते हैं।
आप तो एक घंटे की बात कर रहे हैं, मेरे पास एक टाइम भाई आया, उन्होंने कहा कि इमाम साहब मेरा बेटा तो जब नहाता है तो आधी टंकी जो है वो खाली
कर देता है, बिल्कुल ऐसा है, या कपड़ों को बार बार साफ कर रहे हैं, भाई आप चलेंगे तो कुछ ना कुछ तोड़ के लगेगा बार बार।
सलमान भाई वो जानबूझ के नहीं कर रहे होते, लेकिन उनका एक तसल्ली होती है कि यकीन नहीं आता, बाल रह गए
फिर धो ले,
दो रह गए तो वापस
धो ले,
तसल्ली नहीं होती,
बिल्कुल इसी तरह होता है। तो अगर वो एग्री नहीं करता दवा के लिए तो हम उसे जबरदस्ती दवा नहीं देते, ठीक है, हम उसे कहते हैं कि आप इसको रोकने की कोशिश करें, उसको हम मुख्तलिफ जहनी मशकें बताते हैं, जैसे गहरे सांस लेना, रबड़ बैंड एक टेक्निक होती है, वो हाथ पे बांध देते हैं, ठीक है, जब ज्यादा सो जाने लगे तो उसको खींच के एक दफा छोड़ दें, उससे वो डिस्ट्रैक्ट हो जाएगा, वो सोचानी बंद हो जाएगी, या जो उसके साथ लोग आते हैं उनको बताते हैं अगर ये ऐसा करे तो उसको रोक देना, भाई तुमने दो दफा हाथ धो लिए बस, ठीक है, या साबुन को सर्फ से धोने की जरूरत नहीं है, ठीक है, साबुन तो होता ही साफ है, ठीक है। तो इस तरह की चीजें रवैये में तब्दीली की उनसे उनको बताई जाती है, उनके घर वालों को, अगर वो दवा लेना नहीं चाहता तो।
अच्छा डॉक्टर साहब, ये परसेप्शन है ना सलमान भाई के जेल में और नफ्सियाती हॉस्पिटल में कि ये हेल्थ का ख्याल नहीं रखा जाता। अच्छा जबरदस्त ये है कि इसमें तो लोग कहते हैं कि यार आपने खाना आपने दाल चावल दिया हुआ है। अच्छा ये क्या इसका आपका क्या निजाम है और क्या इसमें होना चाहिए?
अच्छा नहीं, सवाल आपने बहुत अच्छा किया, बिल्कुल ऐसा ही परसेप्शन होगा बाहर हमारे लिए। नाश्ते में हम पराठा और उसके साथ अंडा, उबला हुआ अंडा, चाय, इसके अलावा दही, ये हम इस्तेमाल करते हैं। इसके अलावा अगर किसी को शुगर, डायबिटीज है, शुगर या ब्लड प्रेशर का कोई हो तो उसके लिए परहेजी है, फिर उसके लिए ब्रेड आती है, ठीक है। इसी तरह दोपहर का खाना उसमें मुर्गी है, मछली है, कोरमा है, बिरयानी है, वो डिफरेंट डिफरेंट है, फिर उसमें दही भी आती है। इसी तरह रात का खाना है। अगर दूसरा ये कि इसकी एक मिसाल मैं आपको इस तरह से दूं, हमारे पास एक मरीज था, उसको मैंने कहा भाई अब आप घर वाले आ गए आपके जाएं, घर वाले उसको ले जाना चाहते थे, कहने लगा मैं नहीं जाऊंगा, मैं क्यों जाना क्यों नहीं चाहते, कहने लगा ऐसा खाना हमें वहाँ मिलता ही नहीं है, आप तो ऐसा खाना खिलाते हैं, ठीक है, वाकई रोज आप मछली और ये बकरा खाएंगे तो वो कहाँ हो, और इनकी हेल्थ भी माशाल्लाह फिर अच्छी हो जाती है।
डॉक्टर साहब ये बताएं, बाद जैसे प्रॉब्लम है, बच्चे को प्रॉब्लम है, तो लोग ये भी सोचते हैं चलो यार इसकी शादी कर देते हैं, इसकी बीवी आएगी और आके इसको जो है वो संभाल लेगी, और चलो कोई देखने वाला होगा तो इसको थोड़ा इसकी लुक आफ्टर जो है वो कर लेगा, आपकी क्या राय है इस पे?
अच्छा इसके दो जवाब हैं, एक जवाब तो ये है कि आप ऐसे में जिसमें अलामतें मौजूद हैं, लड़की हो या लड़का, एक्यूट क्राइसिस में उसकी आप शादी करते हैं तो आप दो घर तबाह करेंगे, एक तो उसका अपना और एक वो दूसरे घर में जिसमें हो जाएगा, ऐसे केसेस हमारे पास आते रहते हैं। दूसरा ये कि अगर वो रिकवर हो जाता है, ठीक है, और वो अपनी जॉब पे जाने लगता है, अद्वियात खाने लगता है, उसको ये एहसास हो जाता है कि ये मेरी बीमारी दवा से ठीक हो जाएगी, इसका इलाज मुमकिन है और मैं दवा खाऊंगा तो ठीक रहूंगा, और ये बात आप लड़की वालों को या लड़के वालों को बता देते हैं पहले से, तो फिर तो आप शादी कर सकते हैं। नहीं तो अब शादी ना करना भी एक मसला है, कहेंगे जी कब तक लड़की या लड़का बैठा रहेगा, ठीक है। दूसरी बात,
इलाज करवाए रिकवर हो जाए,
शादी कर, दूसरी बात ये कि जो रिसर्चेस अब तक हुई हैं इस मामले में उनमें ये देखा गया है कि जिन लोगों के स्पाउस अच्छे होते हैं, मतलब बच्चे, बीवी, घर वाले सपोर्टिव होते हैं, उनकी बीमारी जल्दी रिकवर हो जाती है। सपोर्टिव का क्या मुराद है कि अगर एक आदमी है वो नफ्सियात की दवा ले रहा है, वो अकेले बैठा है, चाय पी रहा है, आप बार बार उसको छेड़ रहे हैं, अब तुम चाय पी रहे हो, तुम अकेले बैठे क्या कर रहे हो, तुम वॉशरूम क्यों चले गए थे, हर बात पे तनकीद नहीं करनी चाहिए, कुछ थोड़ा हर बात पे थोड़ा तो उसको टाइम देना, वो रिकवरी फेस में रिकवर हो जाएगा दवा पे, फिर वो बिल्कुल ठीक हो जाएगा। एक तो ये करें, ज्यादा बर्डन ना डालें एकदम से, ठीक है, हल्के हल्के वो अपने काम पे वापस आ जाएगा। स्पाउस का होना अच्छे स्पाउस से एक और मुराद है, वो ये कि वो टाइम पे दवा खिलाएंगे, वो उसकी दवा का ख्याल रखेंगे, ठीक है, वो उसे साफ सुथरे कपड़े देंगे पहनने के लिए, वो टाइम पे खाना देंगे। ऐसा नहीं होगा कि आपने देखा होगा बहुत सारे लोग बाहर निकल जाते हैं, घूमते रहते हैं, ठीक है, किसी की गाड़ी का शीशा तोड़ दिया, कुछ कर दिया, ठीक है, इन अलामत से आप बच जाएंगे अगर स्पाउस आपके होंगे। लेकिन ये सारी चीजें जब भी मुमकिन है जब दोनों तरफ आप बता दें, ऐसा ना धोखा दें, वो ऐसा हो गया कि वो दवा पे बिल्कुल ठीक थे, शादी हो गई। अच्छा शादी भी एक स्ट्रेस है, ये कोई ऐसी, ये जो खुशी है ये भी एक किस्म की, हम इसे स्ट्रेस के तौर पे लेते हैं, गम तो है ही स्ट्रेस, ठीक है, एक स्केल है जिसपे हम स्ट्रेस के नंबर लेते हैं, तो इसके 50% नंबर है शादी के, बच्चे की पैदाइश हाँ बहुत जिम्मेदारी है बिल्कुल। अब जैसे हमारे पास एक केस था, उसमें ये हुआ कि जी वो शादी करके गई दूसरे घर में, वहां जाके उन्होंने जाके दवा खाना छोड़ दी, वहां लाजिम बात है उन्हें दूसरी जिम्मेदारियां निभानी पड़ी, कुछ अरसे बाद वो इतनी जिम्मेदारियां बढ़ गई कि उन्हें वापस दवा पे आना पड़ा, तो वो कहने लगे ये तो हमें पहले इन्होंने बताया नहीं था, वहां एक अलग किस्म की जंग शुरू हो गई। तो ये आप दोनों तरफ बता दें, इससे आप भी क्लियर हो जाएंगे और मामला भी आपका सही रहेगा।
और शादी पर फोकस करने की बजाय मेरा ख्याल है दवाई पर फोकस करें।
फोकस ज्यादा से
चैलेंज, ये भी एक बात है, और अल्लाह जहा रहमत फरमाए और आजमाइश से अल्लाह तबारक बताला महफूज फरमाए, और जिनके साथ इस तरह की आजमाइश है तो वो इसका इसको दूर करने के लिए इकदाम करें। अगर इसके लिए कुड़ते रहेंगे कि ये मेंटल हेल्थ प्रॉब्लम हो गया है और पता नहीं क्या हो गया है या नहीं ना, ऐसी बातें बनी हुई हैं, ये है इस तरह की भी एक तादाद होती है कि जो कहते हैं ओ छोड़ें जी क्या ये क्या बातें, ओ आप ही ठीक हो जाएगा जी, ठीक चलो पर ओ जी इंजे ही होता है जी, इस तरह करके ये पब्लिक इस तरह का दबका जी ऐसे ही होता है, अजी ठीक हो जाएगा जी, इतनी कौन सा क्या हो गया, ये भी तरीका दुरुस्त नहीं है।
ये सुस्ती और गफलत की एक तबीयत है सलमान भाई, ये फोड़े का इलाज नहीं करवाएंगे, उंगली कटवा लेंगे
जी,
जब तक वो नासूर नहीं बन जाएगा, जब तक इस कैफियत में नहीं आ जाएगा ना कि अब इसको काटने के अलावा इसका कोई हल नहीं है, तब तक वो होश के नाखून नहीं लेंगे कि इसका क्या करना है। एक प्रॉब्लम शुरू हो रही है और अंडरस्टूड सी बड़ी वाजह सी बात है कि जब जल्दी इलाज करवा लिया जाए
जी,
तो थोड़े में और जल्दी इलाज हो जाता है,
दुरुस्त,
लेकिन जब उसको बहुत देर तक किसी बीमारी को बढ़ने देंगे, वो बिल्कुल दरख्त की मानिंद एक मिसाल दी जाती है कि जितना बड़ा होगा उतनी जड़ें उसकी ज्यादा जमीन में जाएंगी, फिर उसको उखाड़ना उतना ही मुश्किल होगा। तो अगर उखाड़ना है तो जल्दी से बचपन में ही, छोटा है तभी खत्म कर दें। इसी तरह जब कोई बीमारी है अभी शुरू हुई है, बिल्कुल इब्तिदाई अद्वियात से आराम की तरफ बंदा आ सकता है
जी।
बाद में हाई डोज भी होंगी और उनके साइड इफेक्ट्स अलग होंगे, प्रॉब्लम फिर जाहिर
है। वो अलग बात,
शुरू की एक बात बड़ी प्यारी आप कहते हैं कि इलाज जो है, परहेज जो है, उसमें खर्च भी नहीं है और इलाज भी मौजूद है, जबकि दवा जो है वो महंगी भी है और उसमें तकलीफ भी है। फिर
तकलीफ भी है, ऐसी बात, परहेज में राहत है और इलाज में तकलीफ है,
तकलीफ है ऐसा,
परहेज फ्री है और इलाज में क्या है, खर्चा है। ठीक है जी, अल्लाह रहमत की नजर फरमाया। अभी हम ऑफर जो बात कर रहे थे उसमें वसीम भाई ने फरमाया कि बाज लोगों को प्रॉब्लम होता है, मेंटल हेल्थ प्रॉब्लम होता है, लेकिन उनको जो है या वो पता नहीं होता या वो पता करना चाहते नहीं, ये भी काबिले गौर बात है। इसी से मिलती जुलती डिस्कशन हमने यहाँ सीजी इंस्टीट्यूट ऑफ साइकेट्री के अंदर, जो हैदराबाद में हॉस्पिटल है, हम लोग गए थे वहाँ रिकॉर्डिंग के लिए, हमने डॉक्टर साहब से इसी जो कैफियत पर जो है बात की, क्या होती है एक दीवानगी की जो कैफियत, जिसे कह लें जुनून की या पागलपन की, तो उस पर डॉक्टर साहब ने क्या बताया, आइए जरा ये भी सुनिए।
ये भी बताइएगा कि एक तो होता है नॉर्मल, एक होता है माइनर और एक होता है मेजर, इसको कैटेगराइज किया गया है ना
जी।
तो आपके अंदाजे हिसाब से ये क्या, मतलब किस तरह की, आप कैसे इसको रियलाइज करते हैं कि ये नॉर्मल है, ये माइनर है, ये मेजर है? अच्छा, इसकी अलामत भी बताइएगा, इसकी वजूहात भी बताइएगा और इसका इलाज भी बताइएगा।
अच्छा देखिए, एक तो होता है माइनर, मॉडरेट, सीवियर, मतलब कम, उससे ज्यादा, सबसे ज्यादा,
बिल्कुल ऐसा ही।
अच्छा, उनकी अलामत पे होता है, जैसे फर्ज कीजिए, जैसे इन्होंने बहुत अच्छी बात की थी, कोई मोबाइल फेंक देता है, फर्ज कीजिए किसी को जब डांट पड़ती है वालदैन से या कोई टेंशन आती है तो वो कोई चीज तोड़ देता है, लेकिन ये हफ्ते में एक दफा, 15 दिन में एक दफा होता है, ये माइनर कैटेगरी,
ये माइनर है।
लेकिन एक आदमी रोज ही ऐसा कर देता है तो ये सीवियर कैटेगरी हो गई, और इसके दरमियान में जो
रहेगा।
अब माइनर के लिए कोई भी दवा नहीं देता और ना दी जाती है,
सही,
ठीक है, वो भी हम डॉक्टर साहबान भी ये नहीं चाहते कि आप फौरन से दवा पे आ जाएं, दवा खाना शुरू कर दें, नहीं, हम चाहते हैं कि आपके मसले की तशखीस हो जाए, हो क्यों रहा है, ये उकसा कौन रहा है आपको इस पे। बाज़ दफा ऐसा भी होता है कि हम जब डीप में जाते हैं, असिस्ट करते हैं, तो पता चलता है ये तो किसी और वजह से हो रहा था मामला,
बिल्कुल
उस मामले को ठीक करते हैं तो मामला ठीक हो जाता है। सीवियर में जहां अलामतें रोज आए, उसको कानों में आवाजें आ रही हैं, रोज वो रो रहा है, परेशान है, काम नहीं हो रहा, घबराहट, खौफ का शिकार है, ऐसे भी लोग आपने देखे होंगे, आप बाजमात नमाज पढ़ रहे हो तो वो बीच की सफ में नहीं खड़े हो पाते, उन्हें खौफ महसूस होता है, वो कहते हैं हम आखिरी सफ में खड़े होंगे,
बिल्कुल ऐसा
ऐसा होता है, ये घबराहट के मरीज हैं। कुछ ऐसे मरीज आपने देखे होंगे जो ऊंचाई पे जाते हैं, उन्हें खौफ महसूस होता है। अब इसके लिए तो दवा की जरूरत नहीं, क्योंकि ये तो मैनेजेबल है, आप ऊंचाई पे ना जाएं, उनको ऊंचाई पे ना लेके जाएं, वैसे तो वो सही काम कर रहे हैं। कुछ लोग ऐसे होते हैं जिनको रश में खौफ महसूस होता है, आप रश वाली जगह पे ना लेके जाएं, या हल्के हल्के आप उन्हें रश वाली जगह पे ले जाएं। इसको हम कहते हैं डीसेंसिटाइजेशन, हल्के हल्के एक्सपोजर करें आप उसका, पहले तस्वीर की सूरत में उसको दिखाएं कि भाई रश ऐसा होता है, फिर आप लोगों का दूर से रश दिखा दें ऐसा होता है, फिर आप रश में ले जाएं तो उसको नहीं होगा, उसको आप हल्के हल्के उस तरफ लाएंगे, ठीक है। इस तरह ये सारी चीजों के इलाज मुमकिन है।
अच्छा डॉक्टर साहब, मुझे एक हदीस मुबारक याद आ गई कि फरमाते हैं कि पांच चीजों को पांच चीजों से पहले गनीमत जानो, बुढ़ापे से पहले जवानी को गनीमत जाने, मौत से पहले जिंदगी को गनीमत जाने, मसरूफियत से पहले फुर्सत को गनीमत जाने, और तंगदस्ती से पहले माल को गनीमत जाने, और बीमारी से पहले सेहत को गनीमत जाने। अच्छा ये इसमें ये भी है ना डॉक्टर साहब कि अगर कोई पेशेंट अगर कोई बीमार है या कोई तकलीफ में है तो फरमाते हैं कि उसके दुख दर्द तकलीफ मलाल अजियत पर अल्लाह तबारक ताला की तरफ से उसको अजर दिया जाता है, एक कांटे चुभने की वजह से भी उसके गुनाह माफ कर दिए जाते हैं। अच्छा जो सेहतमंद है उसको चाहिए कि वो शुक्र अदा करे। फरमाते हैं कि अगर आप चाहते हैं कि आपकी नेमतों में इजाफा कर दिया जाए तो आप शुक्र अदा करना शुरू कर दें, और अगर आप चाहते हैं कि आपकी नेमतें छीन ली जाएं तो आप नाशुक्री करना शुरू कर दें। अल्लाह तबारक ताला जो सेहतमंद हैं उसको सेहतमंद रखें, जो बीमार हैं अल्लाह तबारक व तआला इनको शिफा अता फरमाए, सेहत अता फरमाए, ईमान वाली सेहत वाली नेकी वाली तवील जिंदगी अता फरमाए। डॉक्टर साहब आपका बड़ा शुक्रिया। अगर आप तो कोई हमारे मदनी चैनल को कोई पैगाम देना चाहते हैं तो वो
हाँ बिल्कुल, मेरा पैगाम ये है कि देखिए जिस तरह से बाकी अमराज होते हैं दुनिया में, इसी तरह से ये दिमागी अमराज भी होते हैं या जिन्हें हम नफसियाती अमराज कहते हैं, बल्कि ये तो रवैये में तब्दीली होती है, कोई दीवानगी पागलपन नहीं होता। इसके लिए सबसे अच्छी बात यह है कि आप एक दूसरे की हेल्प करें, मदद करें। देखिए हमारे इस्लाम में तो यह है कि आप बाजमात नमाज पढ़ें, वो सिलसिला इसीलिए रखा गया है कि वहाँ अमीर गरीब सब आएंगे, जब सब एक दूसरे से मिलेंगे तो एक दूसरे के मसाइल का पता चलेगा और हो सकता है वहाँ उसका कोई ना कोई हल हो जाए। तो आप इस तरफ जाएं ना कि आपके रवैये में उस वजह से कोई तब्दीली आए। दूसरी बात यह कि अगर आप अद्वियात शुरू करते हैं तो उसे पाबंदी से लें, और ऐसा ना हो कि आप इधर उधर चले जाएं ऐसे लोगों के पास जो आपके मसले को और बिगाड़ पैदा करते हैं, उसमें जला दें आपको और कुछ कर दें। तो आप करीबी जो आपके करीब तक डॉक्टर साहब हैं उनके पास जाएं, वो अगर उनसे इस मसले का हल नहीं होगा तो वो आपको किसी दूसरे शहर के किसी बड़े डॉक्टर साहब के पास भेज देंगे, वहाँ आपके मसले का हल हो जाएगा। तो ऐसा नहीं है कि अद्वियात में इसका हल नहीं है, अद्वियात में भी इसका हल मौजूद है और रवैये में तब्दीली से भी इसका हल मौजूद है। तो मेरा आपको सबको मशवरा यही है आपके तवस्सुस से कि सबसे पहले डॉक्टर साहब के पास आएँ, इसका इलाज कराएं, इसकी अद्वियात से लोग ठीक हो जाते हैं। ज़रूरी नहीं है कि आप उनको जमा करा के ही ठीक हो सकते हैं, आप घर पर रख के भी उन्हें ठीक कर सकते हैं।
डॉक्टर साहब हर कोई की एक फैमिली मेम्बर की एक ख्वाहिश होती है कि ईद वाले दिन मेरा बेटा है या मेरा शोर है या मेरा भाई है तो वो मेरे साथ ईद गुजारे, तो इसमें क्या ये इसमें इजाजत होती है कि पेशेंट को ईद वाले दिन घर में भेजा जाए, या आप ईद वाले दिन ऐसा एनवायरनमेंट बनाते हैं कि इनको ये फील हो कि आज ईद है?
उसमें दो सूरतें हैं, एक तो ये कि हम कोशिश करते हैं कि जो लोग रिकवर हो गए उन्हें वापस पहुंचा दें। अब अगर उसमें हमें किसी वजह से नाकामी होती है, घर वाले नहीं रखना चाहते या और कोई, तो हम यहाँ इंतजाम करते हैं, बिल्कुल ईद की नमाज के बाद मिठाइयाँ तकसीम करते हैं, इनको नए कपड़े देते हैं पहनने के, ईद वाले दिन इनके साथ बैठते हैं बातें करते हैं। इसी तरह हम स्पोर्ट्स वीक भी मनाते हैं ईद के अलावा, वैसे हर दो तीन महीने बाद कोई स्पोर्ट्स का हम प्रोग्राम रखते हैं, उसमें इन्हें इनामत देते हैं, जो पहले नंबर पे आता है दूसरे नंबर पे आता है, इस तरह से हम इनके साथ एक्टिविटीज करते रहते हैं। दूसरा ये कि बहुत सारे लोग इस तरह करते हैं कि वो अपने गाँव से यहाँ आ जाते हैं ईद के दिन अपने प्यारों के पास जिनके दाखिल, ठीक है, वो इनसे मिल लेते हैं, इनसे बात कर लेते हैं, ये इस तरह का एनवायरनमेंट।
आप देखिए कि अभी हम थोड़ी देर पहले बात कर रहे थे कि कुछ चीजें होती हैं उनको तरीके के मुताबिक करना चाहिए, और जिस तरह दवाई है इलाज है और जो इसकी इंस्ट्रक्शंस हैं, जो सेफ्टी प्रिकॉशंस हैं, और उसके बाद के जो मामलात हैं वो जिस तरह डॉक्टर साहिबान बता रहे हैं उसको फॉलो करना चाहिए, ठीक है। ये थोड़ी देर पहले बता रहे थे, अभी क्या हुआ जैसे ये हमारी लाइट जो है ना ये बंद हुई है, लाइट बंद हुई तो हमने क्या कर दिया, रिकॉर्डिंग जो है वो रोक दी। क्यों रोक दी? इसलिए कि लाइट क्या है, रिक्वायर है, रिकॉर्डिंग करनी है, प्रोग्राम आपको ऑन करना है, तो इसके लिए एक पूरा जिसे हम बोले कि इसकी भी एसओपी है कि क्या क्या होना चाहिए क्या क्या नहीं होना चाहिए। तो जिस तरह ये रिकॉर्डिंग के लिए चीजें रिक्वायर हैं, खाना पकाने के लिए चीजें रिक्वायर हैं, इसके एसओपीज हैं, वैसे ही बीमारियों के लिए भी जो है वो इलाज भी हैं, उनके तरीकाकार भी हैं, लिहाजा उनको फॉलो किया जाए। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अच्छा सी जी इंस्टीट्यूट ऑफ साइकेट्री के जो एम एस हैं डॉक्टर सैयद आमिर दबीर साहब, उनकी भी बड़ी शफकत रही
माशाल्लाह
इस हमारे इस टूर के अंदर, उनसे भी काफ़ी डिस्कशन की हमने, वो भी हम ऑनर जो है वो कर चुके हैं। दिखा चुके हैं और इसके साथ साथ और भी ये इस तरह से फ़ायदे की चीज़ें थी, तो हमने सोचा इनको भी जो है वो दिखाया जाए। तो अल्लाह करीम ने इंसान को बनाया है और इसको सेंस और शऊर भी अता फरमाया है और इम्तिहान भी आता है, सेंस और शऊर में प्रॉब्लम भी आ जाता है, तो अल्लाह पाक से खैर की उम्मीद रखते हुए इलाज भी करवाया जाए और जो चीज़ें बताई जाती हैं उनको फॉलो किया जाए, दवाई वगैरह खा रहे हैं तो ये भी जो है उसको प्रॉपर तरीके से जो है वो लिया जाए, तो इंशाल्लाह एक खैर का एक आफियत का पहलू ज़रूर निकलेगा। अल्लाह तबारक व तआला हम सबको अपनी मखलूकात में गौर करने की सारत नसीब फरमाए और अल्लाह तबारक व तआला हमें सेहत सलामती और आफियत भी अता फरमाए। आमीन आमीन। बिजाहिन नबी अमीन अलैहि व अला आलिहि अफ़दलुस सलावाती व तस्लीम। कौज़ लेते हैं फिर आगे बढ़ते हैं। जी,
अल्लाह पाक ने इंसान को किस मकसद के लिए तख्लीक फरमाया है और ये भी इरशाद फरमाइए कि इंसान अशरफुल मखलूकात क्यों कहलाता है।
जी फराज,
कुरान पाक में वाज़ह तौर पर इंसान का ज़िंदगी में आने का मकसद बयान किया है, वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियअबुदून, कि हमने जिन और इंसानों को अपनी इबादत के लिए पैदा किया है। इसी तरह सूरह मुल्क में अल्लाह पाक ने फरमाया, अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कि हमने इंसान को इसीलिए पैदा किया है ताकि देखें कि तुम में से कौन अच्छे अमल करता है। तो ये मकसद तो ज़ाहिर है कि जब इंसान छोटा होता है, कुछ शऊर हासिल करता है, तो उसके सामने ये चीज़ें मौजूद होती हैं कि हमने अल्लाह पाक की इबादत करनी है, ज़िंदगी अच्छे अंदाज़ में गुजारनी है, किसी को तकलीफ़ नहीं देनी, इस अंदाज़ में ज़िंदगी गुजारेंगे तो इंशाअल्लाह अज़्ज़ा वजल दुनिया और आखरत में उसको जो है वो खूब बरकतें नसीब होंगी। लेकिन यह है कि इस गोल को अचीव करने के लिए कुछ करना भी पड़ेगा, यानी ये मकसद तो हमें पता है, मकसद हयात इंसान का यही है कि ज़िंदगी अच्छे अंदाज़ में गुजारनी है और फिर इस दुनिया के बाद हमें हमेशा की वाली ज़िंदगी में रहना है। लेकिन बात वही है कि कोशिश क्या की हमने इस गोल को अचीव करने के लिए, क्या मेहनत की। तो यह है कि दावत इस्लामी के मदनी माहौल से अवस्था हुआ जाए, ये माहौल ऐसा है कि अल्हम्दुलिल्लाह इस माहौल में आने के बाद इस मकसद को बहुत अच्छे अंदाज में बंदा अचीव कर सकता है। नहीं, बंदे को ज़ाहिर है कि असबाब चाहिए होते हैं और इस माहौल के अंदर कई असबाब हैं कि जो इस राह की तरफ आगे हमें गामजन करने के लिए असबाब मुहैया करते हैं। तो ये कि अल्लाह तबारक व ताला की खूब इबादत की जाए, किसी को तकलीफ़ ना दी जाए, बुनियादी चीज़ जो उलमा ने बयान फरमाई है कि ज़र्रा भर गुनाह से बच जाना ये जिन और इंसान की इबादत से अफजल है। तो असल ये है कि बंदा गुनाहों से बचता रहे, गुनाहों से बचेगा तो ज़ाहिर है कि नेकियों की तरफ उसका दिल माइल होगा, तो इंशाअल्लाह अज़्ज़ा वजल अपने ज़िंदगी के मकसद को हासिल करने में बंदा कामयाब हो जाएगा।
जी कॉल,
हाँ मेरी आपसे ये गुजारिश है कि आप दावत इस्लामी का नया कलाम ये वाला सुना दे जो इशफाक भाई और महमूद भाई और आसिफ भाई और आरे भाई ने पढ़ा है। जज़ाकअल्लाह खैरा।
आमीन। आइए सुनिए,
दावत इस्लामी है, ये दावत इस्लामी है, 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 अल्लाह की नेमत है ये दावत इस्लामी, आका की इनायत है ये दावत इस्लामी, अल्लाह की नेमत है ये दावत इस्लामी, आका की इनायत है ये दावत इस्लामी, दावत इस्लामी है ये दावत इस्लामी है, 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 आशिकाने मुस्तफा की दावत इस्लामी, दीन है सबको सिखाती दावत इस्लामी, उम्मत की है खैर खाही दावत इस्लामी, बाअमल हमको है बनाती दावत इस्लामी, रहमान की रहमत है ये दावत इस्लामी, रहमान की रहमत है ये दावत इस्लामी, शैतान की हलाकत है ये दावत इस्लामी, दावत इस्लामी है ये दावत इस्लामी है, दावत इस्लामी है ये दावत इस्लामी है, दावत اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔ عشاق محمد کی ٹھنڈک ہے یہ آنکھوں کی، ہر دل میں سرایت ہے یہ دعوت اسلامی، فیضان رضا ہے اور یہ غوث کا فیضان ہے، فیضان رضا ہے اور یہ غوث کا فیضان ہے، خواجہ کی حمایت ہے یہ دعوت اسلامی، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔ اسلام کی قوت ہے یہ دعوت اسلامی، اور دین کی شوکت ہے یہ دعوت اسلامی، موجودہ سیاست سے ہے اس کو علاقہ کیا، موجودہ سیاست سے ہے اس کو علاقہ کیا، بس نیکی کی دعوت ہے یہ دعوت اسلامی، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔ دیدار محمد کی حسرت میں تمنا میں کروات زیادت ہے یہ دعوت اسلامی، سرکار کے روزے کے دیدار کی حسرت میں، سرکار کے روزے کے دیدار کی حسرت میں کروات زیادت ہے یہ دعوت اسلامی، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔ عاشقان مصطفیٰ کی دعوت اسلامی، دین ہے سب کو سکھاتی دعوت اسلامی، امت کی ہے خیر خواہی دعوت اسلامی، با عمل ہم کو ہے بناتی دعوت اسلامی، اسلام کی دعوت ہے یہ دعوت اسلامی، اور داعی سنت ہے یہ دعوت اسلامی، سب نبیوں کی ولیوں کی اصحاب کی اہل بیت، سب نبیوں کی ولیوں کی اصحاب کی اہل بیت کی خاص عنایت ہے یہ دعوت اسلامی، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔
واہ جی واہ، زندہ آباد، ماشاءاللہ، اور کیا خوبصورت کلام پڑا ہے چاروں نے مل کر، خالد بھائی مزیدار ماشاءاللہ، اور یہ اللہ کے فضل سے بچے بچے کی زبان پر یہ کلام ہوگا بحمد اللہ تعالی۔ مزید کال دیتے ہیں پھر آگے بڑھتے ہیں انشاءاللہ۔ جی
میرا نام کنیز فاطمہ تاریا ہے، میں گجانا نو سے بات کر رہی ہوں سلمان بھائی، میں آج آپ کو کلام سناؤں گی۔ اللہ کرم ایسا کرے تجھ پہ جہاں میں، دعوت اسلامی تیری دھوم مچی ہو۔
بڑی مہربانی، بہت شکریہ۔ جی
میں خلیل الرحمان بٹ گجرم والا سے بات کر رہا ہوں، آپ کا پروگرام ماشاءاللہ بہت اچھا ہے، اور مجھے ایک نعت سنا تھا حسن رضا کا کلام ہے، تو یہ اکرام ہے مصطفیٰ کے خدا کا، آپ کی بہت مہربانی ہوگی، شکریہ،
جزاک اللہ۔ جی
نعت خان اسلام بھائی سے عرض ہے کہ حضرت عبد الرحمان جامی رحمۃ اللہ کا کلام سنا دیجیے، بے عیسیٰ مفرد ایمان و عشق کی سلامتی کی دعا فرما دیجیے،
آمین۔ جی
باب المدینہ کراچی سے حسن رضوان اتاری کورنگی، माशाल्लाह कुल्ले अस्सलेला कहते कहते। सलमान भाई आपका शुक्रिया बहुत बहुत कि आज अदनान भाई को आपने वक्त दिया, और अदनान भाई का शुक्रिया कि आज वो सिलसिले में तशरीफ लेकर आए। अदनान भाई आपसे गुजारिश है कि ये कलाम सुना दीजिए, हबीब खुदा का नजारा करूँ मैं, दिलो जान उन पर निसारा करूँ मैं।
बड़ी मेहरबानी जी। जी
बरए मेहरबानी ये ना सुना दें, ये कराम है मुस्तफा बे खुदा।
बहुत शुक्रिया जी।
तो कुलियांग सिलसिला बहुत प्यारा प्यारा है, मेरी सलमान भाई से दरख्वास्त है कि वो लाख खान चर्च कर दे कि मुझे लाख नहीं है यार, अब मदीने पाक में जाना नसीब हो।
आमीन 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 जी। अदनान भाई कुछ कलाम शामिल करें।
صلوا الحبيب صلى الله تعالى على محمد صلى الله عليه وسلم حبيب خدا کا نظارا کروں میں حبيب خدا کا نظارا کروں میں سے لا اے وہ دل
ہے مصطفیٰ پر خدا کا کہ سب کچھ خدا کا ہوا مصطفیٰ کا.
طرز تو ہے عدنان بھائی کا, کمال یہ ہے کہ یہ کلام کو طرز جو ہے وہ پہنا دیتے ہیں. یہ بڑی بات ہے. ایک ہوتا ہے کلام کو طرز میں لانا اور ایک ہے کلام کو طرز پہنا دینا, یعنی بالکل اس کو ایکیوریٹ لے کر آ جانا اس کو. یہ تو ہے ماشاءاللہ. اس پہ یہ ہے نا, یہ بھی اس پہ چلے گا. یہ ایک رام ہے مصطفیٰ
پر خدا کا, یہ ایک رام ہے مصطفیٰ پر خدا کا کہ سب کچھ خدا ہوا مصطفیٰ کا کہ سب خدا کا ہوا مصطفیٰ کا یہ بیٹھا ہے سے تمہاری عطا کا, یہ بیٹھا ہے سے تمہاری عطا کا کبھی
اللہ. اللہ تبارک و تعالیٰ کی تخلیقات پر بات ہوئی پروگرام کے اندر, اور اس میں دیگر پیغامات اس پر بھی بات ہوئی. اللہ پاک نے ایک مقام پہ فرمایا, اور گھوڑے اور خچر اور گدھے کہ ان پر سوار ہو اور زینت کے لیے, اور وہ پیدا کرے گا جس کی تمہیں خبر نہیں. بندے کو کیا خبر ہے؟ اللہ کرے کہ اسے اس کے معبود حقیقی کی خبر ہو جائے, ورنہ تخلیقات مخلوقات بہت ساری ہیں. سسپیشیز اس کے لیے ایک لفظ استعمال ہوتا ہے, مشکل لفظ ہے. تو بہرحال بہت ساری مخلوقات ہیں, بہت ساری اللہ تعالیٰ کی کریشنز ہیں. تو ہم جو ہے مدنی چلے کے ناظرین اس بات پہ غور کریں کہ اللہ نے ہماری سواری کے لیے جانور پیدا فرمائے, انسان کا بوجھ اٹھانے کے لیے دوسری مخلوق کو پیدا کیا. اللہ اللہ اللہ, کہ بوجھ اس کا ہے اور اٹھا کون رہا ہے؟ دوسری مخلوق اٹھا رہی ہے, جانور اٹھا رہے ہیں, گدھے اٹھا رہے ہیں, گھوڑے اٹھا رہے ہیں, کھینچ رہے ہیں اس کو.
مجھے امتیاز بیان کیا گیا انسان کی, فرمایا گیا وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمْ وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ.
جی,
اللہ تبارک و تعالیٰ نے بر و بحر میں اس کو ایسی چیزیں عطا فرمائی کہ اس کا وزن وہ اٹھاتی ہیں, اور یہ ان بحر و بر کی چیزوں سے فائدہ اٹھا رہا ہوتا ہے, وہ اس کو فائدہ پہنچاتی ہیں. وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ, پاکیزہ ستھری چیزوں سے اس بندے کو رزق عطا فرمایا. وَفَضَّلْنَاهُمْ, بنی آدم کو رزق عطا فرمایا. وَفَضَّلْنَاهُمْ عَلَى كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا, اور جو بے شمار چیزیں, بہت سی چیزیں ہم نے پیدا فرمائی ہیں, ان میں اس کو فضیلت عطا فرمایا.
درست فرمایا, فضیلت والے کو چاہیے کہ کام بھی کون سے کرے؟
فضیلت
والے کا.
واہ واہ واہ.
اچھے کو چاہیے کہ کام بھی کون سے کرے؟
اچھے
کرے. ستھرے کو چاہیے کہ کام بھی کون سے کرے؟
ستھرے
کرے. اور بحمد اللہ تعالی, اللہ کریم کی رحمت سے, اللہ تعالی کے فضل سے, آپ کی دعوت اسلامی, آپ کا مدنی چینل, الحمدللہ یہی اچھے کام, یہی اچھے انداز, یہی خوبصورت جو ہے وہ اخلاق ان کا درس بھی دے رہا ہے, بتا بھی رہا ہے, شعور بھی اجاگر کر رہا ہے. اس خوبصورت کاز سے ہم بھی وابستہ ہو جائیں گے, دعوت اسلامی سے وابستہ ہو جائیں گے, مدنی چینل دیکھنے والے, دوسروں کو دکھانے والے, اور ان خوبصورت باتوں پر عمل کرنے والے بنیں گے, تو انشاءاللہ اس کا فائدہ ہمیں ہماری زندگی میں بھی ہوگا. اللہ پاک ہم سب کو اپنا اور اپنے محبوب کا سچا پیروکار بنائے. آمین. بجاہ طٰہٰ و یٰسین. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرك واتوب اليك. استاذ اسلام.
میرے حضور پر سلام,
خدا کے نور پر سلام سلام یا نبی سلام یا نبی میرے حضور پر سلام خدا خدا نور پر سلام سلام یا نبی سلام یا نبی سلام یا نبی سلام یا نبی مصطفی جان رحمت پیلا ہو سلام شمع بز بے ہدایت پیلا کو سلام جی سوانی گنی چم چتبا کا چاچا جی سوانی گنی چم چتبا کا چاچا اس دل افروز ساحت پیلا کو سلام میرے حضور پر سلام خدا کے نور پر سلام سلام یا نبی سلام یا نبی سلام یا نبی موت آدم امام جلوائے شان قدرت پیلا کو سلام کاش محشر میں جب ان کی آمد ہو اور بھیج سب ان کی شوکت پیلا کو سلام مجھ سے خدمت کے خود سی کہے رضا سے قسمت کے خود کو سیکھے رضا مصطفیٰ جان رحمت پیلا سلام میرے حضور پر سلام خدا کے نور پر سلام سلام یا نبی سلام یا نبی سلام یا نبی السلام یا